پچھلے سبق کا اختتام انفاق پر ہوا اور یہ آیات بھی انفاق سے متعلق ہیں اور سورۃ البقرہ کا اختتام ہے۔ بڑی زبردست آیات ہیں، ایک طرف انفاق کی بات ہے اور اس کے ساتھ اللہ رب العزت نے جو ہے وہ پھول سورت کا نچوڑ ہمارے سامنے رکھا ہے، عقیدہ بھی ہے اور اس کے ساتھ ساتھ اطاعت بھی، سپردگی اور پھر استغفار بھی۔ یا ایھا الذین آمنوا انفقوا من طیبات ما کسبتم، اے لوگوں جو ایمان لائے ہو، اب آپ دیکھیں کہ آپ کا قرآنی نام کیا ہے، ایمان لانے والیاں، اپنے آپ سے پوچھیں کہ میرا ایمان کیسا ہے، کیا جیتا جاگتا ہے، کیا دھڑکتا ہے، کیونکہ ایمان جو ہے ایک پارے کی طرح ہوتا ہے۔ وہ لوگ جو کہ جو ہے وہ سست ہوتے ہیں، کاہل ہوتے ہیں، یا پھر یہ کہ جن کے ایمان جو ہے وہ مردہ ہو جاتے ہیں، آخر وہ ان آیات کو زندہ کیسے کریں گے؟ تو آئیے اپنے ایمان جو ہے ان کو جو ہے وہ تازہ کریں، آئیے اپنے ایمان جو ہے ان کو جوان کریں، آئیے اپنے ایمان کو مضبوط کریں۔ اے لوگوں جو ایمان لائے ہو، انفقو، خرچ کرو، یہ آرڈر کا صیغہ ہے کہ تم خرچ کرو، ما کسبتم، جو مال تم نے کمائے ہیں۔ اب یہاں پہ اللہ رب العزت ترغیب دلا رہے ہیں کہ جو بھی تم کمائی کر رہے ہو تو اس میں سے جو ہے وہ تم خرچ کرو۔ دوسری بات، وَمِمَّا أَخْرَجْنَا لَكُم مِّنَ الْأَرْضِ، اور اس میں سے اخرجنا، ہم نے نکالا، لکم، تمہارے لیے، من الارضی، زمین میں سے، اور جو کچھ ہم نے زمین سے تمہارے لیے نکالا ہے اس میں سے بھی خرچ کرو۔ اب آپ دیکھیے کہ جو ہے وہ سورۃ البقرہ کی آیت نمبر 267، اس میں پہلی بات کیا ہے کہ ایمان لانے والوں کو مخاطب کیا گیا، دوسری بات طیبات میں سے خرچ کرو۔ طیب جو ہے اس کے دو معنی ہیں، نمبر ایک، جو خرچ کیا جائے وہ عمدہ ہونا چاہیے، نمبر دو، حلال، اور پورا عمدہ مال وہ ہوتا ہے جب وہ حلال ہوتا ہے، تو بہترین ہو، عمدہ ہو اور حلال ہو۔ پھر دوسری بات یہ فرمائی، وَمِمَّا أَخْرَجْنَا لَكُم مِّنَ الْأَرْضِ، اور اس میں سے بھی خرچ کرو جو کچھ ہم نے زمین سے تمہارے لیے نکالا ہے۔ اللہ رب العزت نے زمین سے ہمارے لیے کیا نکالا ہے؟ اس سلسلے میں مفسرین یہ کہتے ہیں کہ اخرجنا کا لفظ اشارہ کرتا ہے کہ اشری زمین میں اشر واجب ہے، تو اس آیت سے متعلق یہ بات پتا چلتی ہے، ایک تو جو ہے مال پر زکات دی جاتی ہے نا، دوسرا جو زمین پر، زمین سے جو فصل آئے گی تو اس پر بھی جو ہے اس کی پیداوار پر اشر واجب ہو جاتا ہے۔ اور اس کے معنی کیا ہیں کہ جو ہے وہ جب فصل آئے گی تو اس میں سے، اس فصل میں سے کچھ جو ہے وہ اللہ کے راستے میں دینا ہے۔ تو زمین سے جو ہے وہ فصلیں جو ہیں وہ نکلتی ہیں، فصلیں پیدا ہوتی ہیں، تو جو فصل نکلتی ہے اس پر بھی اللہ کے راستے میں کسان جو ہے وہ اپنی پیداوار کا 10واں یا 20واں حصہ زکات دیتا ہے۔ یہاں پر اسی چیز کی طرف جو ہے وہ توجہ دلائی جا رہی ہے۔ اگر جو ہے وہ اگر وہ خود پانی دیتا ہے تو پھر اس کا جو ہے وہ 20واں حصہ زکات دیتا ہے، اور اگر جو ہے قدرتی بارش ہوتی ہے اور اس کو فصل ملتی ہے تو اس کا 10واں حصہ جو ہے وہ زکات دیتا ہے، اس کو عشر کہتے ہیں۔ فرمایا، ولا تیمموا الخبیث منہ تنفقون، کہیں ایسا نہ ہو، ولا تیمموا، کہ تم جو ہے وہ ارادہ کرو۔ تیمم کا لفظ جو ہے اس کا روٹ ہے یا میم، اس کا روٹ ہے تیمم کا یا میم میم، اس کے معنی ہے قصد کرنا، ارادہ کرنا، دریا اور سمندر کے بھی ہیں اس کے معنی۔ تو فرمایا، ولا تیمم الخبیثہ، اور نہ تم ارادہ کرو، الخبیثہ، خبیث کا، خبیث کے دو معنی ہیں، ایک ہے کہ حرام کمائی کی چیزیں، نمبر دو، نکمی اور ردی چیزیں۔ اب کہیں ایسا نہ ہو کہ تم جو ہے اللہ کے راستے میں خبیث یعنی حرام یا نکمی، نکارا، گلی سڑی چیزیں جو ہے وہ دینے لگو۔ منہ، منہ کے معنی ہے کہ اس میں سے، تنفقون، کہ تم خرچ کرنے لگو۔ वलस्तुम बे आखिजी ही, और नहीं हो तुम उसको लेने वाले, लेसा होता है ना नहीं, वलस्तुम और नहीं हो तुम बे आखिजी ही, अखज करना पकड़ना लेना, और तुम खुद भी उसको लेने वाले नहीं हो, इल्ला मगर अंतुग मिदू कि तुम जो है वो चशम पोशी करो। तो तुग मिदू जो है इसका रूट है गैन मीम दुआद, इसके मानी होते हैं नींद के झोंके के, और बतौर इस्तियारा इसके मानी होते हैं तगाफुल बरतना, जैसे कोई आंखें ही बंद कर ले, आंखें ही बंद कर ले। तो अगर तुम्हें कोई नकम्मी और नकारा चीजें देना चाहे तो तुम लेना नहीं चाहोगे, वल्लस तुम बेआखिजी ही, तुम लेने वाले नहीं हो, इल्ला अंतुक मिदूफी, इल्ला ये कि इसको कबूल करने में तुम चश्म पोशी से काम लो। वालमू अन्नल्लाह गनीयुन हमीद, खूब जान लो कि अल्लाह बेनियाज है और बेहतरीन सिफात से मुत्तसिफ है। इस सिलसिले में आप ये हदीस याद रखें कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में वहां पे अमीर लोग भी रहते थे और उसके साथ जो है वो गरीब भी रहते थे। बरा बिन आजिब रजी अल्लाह अन्हु फरमाते हैं कि ये आयत अंसार के बारे में नाजिल हुई, खजूर पकने के जमाने में लोग मस्जिद नबवी के दो सतूनों के दरमियान रस्सी से खजूर के गुच्छे लटका देते ताकि गरीब मुहाजरीन खाया करें। बाज लोग इन गुच्छों में रद्दी खजूरों के गुच्छे मिला देते थे और समझते थे कि ऐसा करना जायज है। अल्लाह रब्बुल इज्जत ने जो है इस पर जो है वो पकड़ की है। ये लोग आकर जब वहां पे जो है वो खजूरे रखते थे और उसकी टहनियां लाकर रखते थे, और कुछ लोग ऐसे भी थे जो उसमें आकर जो है वो रद्दी और खराब किस्म की खजूरे जो थे वो रख देते थे। तो यहाँ पर जो है वो इसी बात पर जो है वो मुहासबा किया गया है, इसी पर जो है वो पकड़ की गई है। अब आप देखें कि अहले सुफा का हाल ये था कि इनके पास खाने को कुछ ना होता, इनमें से जब कोई आता तो असासे खोशे को जरब लगाता तो इससे तर और खुश खजूरें गिर पड़ती जिन्हें वो खा लेता, और जिन्हें नेकी की रगबत नहीं होती थी तो वो ऐसे खोशे लाते जिनमें नाकिस और रद्दी खजूरें होती और टूटे फूटे खोशे। तब अल्लाह ने ये आयत नाजिल की। हजरत बरा बिन आजिब रजी अल्लाह नो कहते हैं कि इसके बाद हर शख्स अच्छी खजूरें लाने लगा। इससे फिर अमल का क्या उसूल निकलता है? इससे ये बात पता चलती है कि अल्लाह को ये बात पसंद नहीं है कि जो चीज इंसान जो है वो खुद अपने लिए पसंद ना करे और दूसरों को वो देना चाहे। तो अल्लाह के रास्ते में जो दिया जाए उम्दा होना चाहिए, बेहतरीन होना चाहिए, हलाल होना चाहिए, और उसके साथ जो है वो ऐसा भी दिया जा सकता है कि जो हमारे से एक्स्ट्रा है, हमारी जरूरत का नहीं है तो हम उसको भी दे सकते हैं, लेकिन बेहतरीन और आला जो देना है इसमें जो है वो कमी ना की जाए। जैसे खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम अपने भाई के लिए जब तक वो चीज पसंद ना करो जो तुम अपने लिए करते हो उस वक्त तक तुम मोमिन ही नहीं हो सकते। ला युमिनु अहादुकुम हत्ता युहिब्बु लिअखीहि मा युहिब्बु लिनफ्सिह। ये जो कहा अल्लाह ने अपनी सिफात का जिक्र जो किया गनीउन हमीद, इसके क्या मानी है? इसका मतलब ये है कि अल्लाह खुद फयाज है, दिन रात अपनी जो है वो अता की बख्शिश अपनी मखलूक पर कर रहा है, अपनी नवाजिश के दरिया बहा रहा है। तो वो तंग नजर कम हौसला लोगों को पसंद नहीं करता। अश्शैतानु यअदुकुमुल फक्रा, शैतान तुम्हें फक्र से डराता है। अब आप देखें कि शैतान कैसा जो है वो दुश्मन है, वो क्या करता है? फक्र से डराता है। और फक्र की क्या मानी है? फे काफ रा, और ये कहते हैं असल में हड्डी के मनकने को कहते हैं, रीढ़ की हड्डी के मनकने को जिसमें सुराख होता है। रीढ़ की हड्डी के अंदर क्या होता है? सुराख होता है, और इसी की जमा फिकार है। तो इसी से फाकिरा ऐसी मुसीबत को कहते हैं जो रीढ़ की हड्डी को तोड़ दे। और इसी तरह फकीर, फकीर कौन होता है? तंगदस्त, गरीब। तो तंगदस्ती की वजह से ये लफ्ज जो है वो गरीब के लिए आता है क्योंकि गुर्बत उसकी कमर को तोड़ देती है। अश्शैतानु यअदुकुमुल फक्र, शैतान तुम्हें जो है वो गुर्बत से डराता है, फकीरी से, मोहताजी से। और ये यअदुकुम का जो लफ्ज है ये जो है वो ज़विल अज़दाद में से है। इसके इसका रूट है वाव ऐन दाल, इसके मानी है उम्मीद दिलाना भी, वादा करना, और उसके साथ जो है वो डराना भी। और यहाँ पे डराने के मानी में है कि शैतान तुम्हें मुफलसी से डराता है कैसे डराता है कि जब अल्लाह के रास्ते में खर्च करने के बारे में आप सोचती हैं कि मुझे खर्च करना चाहिए, तो शैतान क्या कहता है कि गरीब हो जाओगे। शैतान कहता है कि अपनी भी तो जरूरत है ना, बच्चों के लिए भी तो कुछ रखना चाहिए। और जब भी अल्लाह के रास्ते में देने की बात आए तो उस वक्त जो है शैतान बुरे कामों को सजा कर संवार कर पेश करता है। इंसान की अपनी बहुत सी ख्वाहिशात हैं जो पोशीदा होती हैं, छुपे भी होती हैं, उनको जगाता है। और फिर अपने दिल में ख्याल आता है कि मुझे तो अभी अब मेरी गाड़ी भी खराब है, ये भी लेने की जरूरत है, बच्चों ने यूनिवर्सिटी जाना है, और घर के अंदर जो है वो सोफा भी टूट रहा है, और अपनी अभी ग्रोसरी भी करने वाली है। तो जो है वो बहुत सी बातें जो है वो ऐसी एक एक करके सामने आने लगती हैं कि फिर इंसान सोचता है कि नहीं, मेरे लिए सदका करना मुश्किल है। लेकिन यही इंसान जो है अगर टीवी देखना चाहता है, शराब पीना चाहता है, बदकारी करना चाहता है, या सिनेमा, या फिर ये कि गलत काम है, या असराफ दिखावा रियाकारी, तो अपना माल जो है बेतहाशा खर्च करता है। ना उसको कोई तरद्दुद होता है और ना ही उसको कोई हिचकिचाहट होती है। الشیطان یعدکم الفقر ویأمرکم بالفحشاء, اور تمہیں جو ہے وہ حکم دیتا ہے فحش کام کرنے کا, اور فحش سے مراد بخل ہے, اور اس سے مراد بے حیائی کے کام ہیں, اللہ کی نافرمانی کے کام ہیں. واللہ یعدکم مغفرۃ منہ وفضلا, اللہ جو ہے تمہیں امید دلاتا ہے, نمبر ایک اپنی بخشش کی, وہ نمبر دو اپنے فضل کی, کہ جب تم اللہ کے راستے میں دو گے تو اللہ تمہیں کئی گنا جو ہے وہ بڑھا چڑھا کر دے گا. تو شیطان بھی دو چیزیں جو ہے وہ دلاتا ہے, ڈراتا ہے, ایک فقر سے ڈراتا ہے, دوسرا فحش کام کرنے کا حکم دیتا ہے. اور اللہ کی طرف سے بھی دو باتیں سامنے رکھی گئی کہ جب تم اللہ کے راستے میں دو گے تو اللہ تمہارے گناہ معاف کرے گا, اور دوسری چیز اللہ تمہیں اور جو ہے وہ بڑھا چڑھا کے دے گا. تو فضل سے مراد کہ اللہ دنیا میں بھی دیتا ہے اور اللہ جو ہے وہ آخرت میں بھی دے گا. واللہ واسع علیم, اللہ بڑا فراخ دست اور دانا ہے, بڑا دینے والا اور خوب جاننے والا ہے. یؤتی الحکمت من یشاء, وہ حکمت دیتا ہے جس کو چاہتا ہے. ومن یؤت الحکمت فقد اوتی خیرا کثیرا, اور جس کو حکمت ملی اسے حقیقت میں بڑی دولت ملی. وما یذکر الا اولو الالباب, ان باتوں سے صرف وہی لوگ سبق لیتے ہیں جو دانش مند ہیں. اب حکمت جو ہے اس کے کیا معنی ہے؟ مفسرین کہتے ہیں کہ حکمت کے معنی ہیں, ایک رائے ہے کہ عقل و فہم, علم. بعض کہتے ہیں کہ اس سے مراد اصابت رائے ہے, صاحب رائے ہونا, قرآن کے ناسخ اور منسوخ کا علم اور فہم, قوت فیصلہ. اور بعض کہتے ہیں کہ اس سے مراد ہے سنت یا کتاب و سنت کا علم و فہم, اور بعض کہتے ہیں کہ اس سے مراد ہے جیسے رسول اللہ صلی اللہ علیہ وسلم کو جو فہم دیا گیا, وزڈم دی گئی, جو آپ کی احادیث ہیں. مفسرین کہتے ہیں سارے ہی مفہوم اس کے اندر شامل ہیں. اور صحیح اور بخاری کی ایک حدیث بڑی خوبصورت ہے کہ دو لوگوں پر رشک کرنا جائز ہے, ایک وہ جس کو اللہ نے مال دیا ہو اور وہ اسے راہ خدا میں خرچ کرتا ہے, دوسرا وہ جسے اللہ نے حکمت دی جس سے وہ فیصلے کرتا ہے اور لوگوں کو اس کی تعلیم دیتا ہے. تو یوت الحکمتہ کہ اس کو جو ہے وہ حکمت دیتا ہے اللہ, من یشاء جس کو وہ چاہتا ہے. اب یہاں پہ حکمت سے مراد ہے کہ صحیح بصیرت, صحیح قوت فیصلہ. اب جس شخص کے پاس حکمت کی دولت ہوگی تو وہ اپنے پیسے کو شیطان کے راستے پہ نہیں لگائے گا, اس کو اللہ کے راستے میں دے گا. کیونکہ حکمت و دانائی عام طور پہ لوگ کیا سمجھتے ہیں کہ آدمی خوب کمائے اپنی دنیا بنائے, لیکن اللہ کہہ رہے ہیں کہ حکمت و دانائی یہ ہے کہ آدمی نے جو کچھ کمایا ہے پھر اپنی ضروریات کو پورا کرنے کے بعد پھر دل کھول کر بھلائی کے کاموں میں خرچ کرے. تو یہ ہے حکمت. وَمَنْ يُؤْتَ الْحِكْمَةَ, اور جس کو یہ حکمت مل گئی, فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا, اسے حقیقت میں بڑی دولت مل گئی. اور ایسے لوگوں کو اللہ تعالیٰ کیا کہتے ہیں؟ وَمَا يَذَّكَّرُ إِلَّا أُولُو الْأَلْبَابِ, ان باتوں سے صرف وہی لوگ سبق حاصل کرتے ہیں جو دانش مند ہیں. اور یہ ساری جو بات ہے کہ اللہ کے راستے میں دیں تو یہ وہی لوگ دیتے ہیں جو عقل مند ہیں. تو عام طور پر عقل مند کون ہوتے ہیں؟ لوگ یہ سمجھتے ہیں کہ جو جمع کر کر کے رکھتے ہیں, جمع مالا وعددا، لیکن اللہ تعالیٰ کہتے ہیں کہ عقل مند وہ ہیں جو اللہ کے راستے میں خرچ کرتے ہیں. وما انفقتم من نفقت او نذرتم من نذر فان اللہ یعلمہ، تم نے جو کچھ بھی خرچ کیا ہو، اب یہاں پہ کہا جا رہا ہے کہ تم جو ہے صدقہ کر رہے ہو، خیرات کر رہے ہو، تم جو کچھ جو ہے وہ انفاق کر رہے ہو. وما انفقتم من نفقت، اس سے مراد زکات بھی ہے، صدقات بھی ہیں، خیرات بھی ہے، اور جو بھی صدقہ کیا جا رہا ہے کہ تم جو کچھ جو ہے وہ اللہ کے راستے میں خرچ کرتے ہو. او نظر تم من نظر، یا پھر تم نے جو نظر مانی، نظر میں سے، نظر ہوتا ہے نون زال را، کسی حادثے کی وجہ سے غیر واجب چیز کو اپنے اوپر واجب کر لینا. نظر کے معنی ہوتے ہیں کہ آدمی کسی امید کے بر آنے پر کوئی ایسا نیک کام یا صدقہ کرنے کا اللہ تعالیٰ سے وعدہ کرے جو اس کے ذمہ فرض نہ ہو، اور جب وہ وعدہ کر لیتا ہے تو پھر اس کا کرنا بھی ضروری ہو جاتا ہے. تو کہا کہ اگر تم کوئی نظر مانتے ہو، فَإِنَّ اللَّهَ يَعْلَمُ، اللہ کو اس کا علم ہے. وَمَا لِلظَّالِمِينَ مِنْ أَنصَار، اور ظالموں کا کوئی مددگار نہیں. اب یہاں پہ یہ بتایا جا رہا ہے کہ جب تم نظر مانو تو اچھے کام کی نظر مانو، اور جب مانو تو پھر جو ہے وہ اپنی منت جو ہے اس کو پورا کرو. اور بعض اوقات لوگ جو ہیں وہ غلط کاموں کی منت مان لیتے ہیں کہ مثلا جو ہے وہ فلاں جو پیر ہے اس کے لیے اتنا دینا ہے، یا فلاں بت کے لیے، یا پھر یہ کہ شیطانی راہوں پہ خرچ کرنے کی نظر مان لیتے ہیں، دکھاوا ہے یا پھر اسراف ہے یا پھر کسی بھی غلط طریقے کی نظر. تو یہ ہے ظلم کرنا، اور جو ظلم کریں گے تو ایسے لوگوں کا کوئی مدد کرنے والا نہیں ہے. ان تبدو صدقاتی، اور اگر تم جو ہے وہ صدقات علانیہ دو. تبدو اس کے معنی کیا ہوتا ہے کہ علانیہ دینا، سب کے سامنے دینا. فنعم ما ہیا، تو یہ بھی اچھا ہے. وان تخفوها، اور اگر تم جو ہے وہ چھپا کر دو، خافا یا خفیہ طور پہ دینا. وتوها حمزہ تا یا، اور تم دو اس کو، الفقراء فقیروں کو، غریبوں کو، حاجت مندوں کو، فہو خیر لکم، تو یہ تمہارے حق میں زیادہ بہتر ہے. اب آپ دیکھیں کہ یہاں پہ بتایا جا رہا ہے کہ جو ہے وہ اگر اللہ کے راستے میں تم دیتے ہو اور اعلانیہ دیتے ہو تو یہ بھی اچھا ہے، لیکن اگر چھپا کے دیتے ہو تو زیادہ اچھا ہے. اس سلسلے میں مفسرین کہتے ہیں کہ جو صدقہ فرض ہے جیسے زکوٰۃ وغیرہ، تو اس کو اعلانیہ دینا افضل ہے، اور جو صدقہ فرض کے علاوہ ہے اس کو چھپا کر دینا بہتر ہے. اور یہ اصول تمام اعمال کے لیے ہے کہ فرائض کا علانیہ انجام دیا جائے اور جو نوافل ہیں اس کو چھپا کر جو ہے وہ کیا جائے. لیکن ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی سے ایسی مثالیں بھی ملتی ہیں کہ نفلی صدقات جو ہیں وہ علانیہ دیے گئے. جیسے غزوہ تبوک کے موقع پر دیکھیں کہ ابو بکر صدیق رضی اللہ عنہ اپنا پورا گھر جو تھے وہ لا کر رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں جو ہے وہ ڈھیر کر دیا. کہا کہ گھر میں اللہ اور اللہ کے رسول کی محبت چھوڑ آیا ہوں. تو بعض اوقات نفلی صدقات بھی لوگوں کو ترغیب دلانے کے لیے دکھا کر جو ہے وہ دیے جاتے ہیں، اور اس کا بھی بہت ہی اجر ہے کہ نفلی طور پر بھی چھپا کر دیا جائے اور کبھی اعلانیہ بھی، اور اس کے ساتھ جو ہے وہ جو واجب ہے جو زکات ہے اس کے اسے بھی دیا جائے. تو کہا کہ فہو خیر لکم، تو یہ تمہارے لیے جو ہے وہ زیادہ بہتر ہے. تو اصل چیز کیا ہے کہ دو، کبھی اعلانیہ اور کبھی چھپا کر. وَيُكَفِّرْ عَنْكُمْ مِنْ سَيِّئَاتِكُمْ، اور وہ مٹا دے گا اور اس سے محو ہو جاتی ہیں. انکم تم سے، من سَيِّئَاتِكُمْ تمہارے گناہ، تمہاری برائیاں. آپ میں سے کون کون یہ چاہتا ہے کہ اس کے گناہ جو ہیں، اس کی برائیاں جو ہیں وہ مٹ جائیں؟ ہر شخص کی یہ تمنا ہے، ہر شخص کا دل دھڑکتا ہے کہ اللہ اس کے گناہ معاف کر دے. اور آپ سوچیں کہ اب تک کی زندگی میں میں نے کتنے گناہ کیے ہیں، ذرا اپنا جائزہ لیں، کتنی غلطیاں کی ہیں. کچھ جو ہے وہ جان بوجھ کر کی، کچھ بھولے سے کی، کچھ بڑی بڑی ہیں اور کچھ چھوٹی چھوٹی ہیں. کچھ کو دنیا جانتی ہے، کچھ کو کوئی بھی نہیں جانتا. اور اگر آپ یہ چاہتی ہیں کہ آپ کے وہ گناہ معاف ہو جائیں تو کیا کرنا چاہیے کہ اللہ کے راستے میں صدقہ اور خیرات جو ہے وہ کرنا چاہیے، اللہ کے راستے میں جو ہے وہ دینا چاہیے. واللہ بما تعملون خبیر، اور جو کچھ تم کرتے ہو اللہ کو بہرحال اس کی خبر ہے. اللہ جانتا ہے کہ تم اللہ کے راستے میں جو ہے وہ کیا خرچ کرتے ہو. پھر فرمایا لیس علیک ہداہم ولکن اللہ یہدی من یشاء, لوگوں کو ہدایت بخش دینے کی ذمہ داری تم پر نہیں ہے, ہدایت تو اللہ ہی جسے چاہتا ہے بخشتا ہے. شروع شروع میں مسلمان اپنے غیر مسلم رشتہ داروں اور عام غیر مسلم جو ضرورت مند تھے ان کو خرچ کرنے پہ جو تھے وہ تامل کرتے تھے. جو رشتہ دار جو تھے وہ مسلم نہیں تھے یا عام جو غیر مسلم لوگ تھے ان کو دینے سے وہ کتراتے تھے. مسلمان یہ سمجھتے تھے کہ صرف اپنے مسلمان جو رشتہ دار ہیں نا ان کی مدد کرنی چاہیے, یا اپنے جو مسلمان جو لوگ ہیں ان کی مدد کرنی چاہیے. اب یہاں پر اللہ رب العزت نے جو ہے یہ اعلان کر دیا کہ تمہارا کام کیا ہے, اللہ کے راستے میں خرچ کرنا, کسی کو ہدایت کے راستے پر لگانا یہ اللہ کے اختیار میں ہے, تمہارے اختیار میں نہیں ہے. تو اگر غیر مسلم رشتہ داروں کے ساتھ بھی صلہ رحمی کرو گے تو یہ بھی باعث اجر ہے, یا عام جو غیر مسلم لوگ ہیں ان پہ بھی خرچ کرو گے تو اس کا بھی ثواب ملے گا. لیس علیک ہداہم ولکن اللہ یہدی من یشاء, لوگوں کو ہدایت بخش دینے کی ذمہ داری تم پر نہیں ہے, ہدایت تو اللہ ہی کے ذمہ ہے, ہدایت تو اللہ ہی جسے چاہتا ہے بخشتا ہے. وما تنفقوا من خیر, اور یہاں پہ خیر مال کے لیے آیا ہے, اور جو خیرات میں تم مال خرچ کرو گے فل انفسکم, اس کا تمہیں فائدہ ہوگا. مسلمانوں کو دو, غیر مسلموں کو دو, اپنے جو رشتہ دار مسلم ہیں ان کو بھی دو, اور وہ رشتہ دار جو مسلم نہیں ہیں ان کو بھی دو. وما تنفقونا, اور جو کچھ تم خرچ کرو گے الا ابتغاء وجہ اللہ, مگر اس لیے خرچ کرو, ابتغاء چاہنا طلب کرنا, وجہ اللہ اللہ کی رضا, تمہارا مقصد تو خرچ کرنے کا یہ ہونا چاہیے کہ مجھے رب کی رضا چاہیے, اور تم یہ سوچتے ہو کہ اس لیے بخیل ہونے لگے کہ لوگوں نے اسلام قبول نہیں کیا تو ہم خرچ بھی نہیں کریں گے. نہیں, تم خرچ کرو. اس سلسلے میں یہ بات یاد رکھیں کہ غیر مسلم کو زکوٰۃ نہیں دی جا سکتی, یہ زکوٰۃ صرف مسلمانوں کا حق ہے. غیر مسلم کو صدقہ خیرات ویسے کیا جا سکتا ہے لیکن زکوٰۃ نہیں دی جا سکتی. اور یہاں پہ کتنی خوبصورت بات بتائے گی اسلام میں کتنی وسعت ہے کہ جب کوئی ضرورت مند ہے, کوئی محتاج ہے, کوئی غریب ہے, تو وہ مسلم ہے یا غیر مسلم, سب کی مدد کرنی چاہیے, اور ایک ہی نیت ہونی چاہیے کہ رب کی رضا. وما تنفقوا من خیر, اور جو کچھ تم خرچ کرو گے مال میں سے, یوفا الیکم وانتم لا تظلمون, اس کا پورا پورا اجر تمہیں دیا جائے گا. یوفا ووفا یا وفا کی جائے گی تمہارے ساتھ, اور ذرہ برابر تمہاری حق تلفی نہیں ہوگی. ایسا نہیں ہوگا کہ تم خرچ کرو اور اس میں سے تمہیں کچھ بھی اجر جو ہے وہ نہ ملے. آیت نمبر 273 جو ہے اس میں ان لوگوں کا ذکر ہے جو اللہ کے دین کی خدمت میں ہما وقت اپنے آپ کو مصروف رکھتے ہیں, اور اللہ کے دین کی خدمت کی وجہ سے وہ اس قابل نہیں رہتے کہ کوئی اپنی جاب کر سکیں. اور رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں بھی اس قسم کے رضاکاروں کا ایک مستقل گروہ تھا جو تاریخ میں اصحاب صفا کے نام سے مشہور ہے. یہ 300-400 لوگ تھے, یہ اپنے گھر بار چھوڑ کر مدینے میں آگئے تھے, ہر وقت رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ رہتے, آپ کی خدمت کے لیے حاضر, آپ جس مہم پر چاہتے انہیں بھیج دیتے. مدینے سے باہر کوئی کام ہوتا تو آپ وہاں روانہ کرتے, ورنہ یہ آپ کی خدمت میں رہ کر دین کا علم حاصل کرتے اور دوسروں کو دین کی تعلیم دیتے. اب یہ اپنی ضروریات کو پوری کرنے کے لیے ان کے پاس ذاتی وسائل نہیں تھے, اللہ تعالیٰ نے عام مسلمانوں کو توجہ دلائی کہ خاص طور پر ان کی مدد کرنا جو ہے وہ انفاق فی سبیل اللہ کا بہترین استعمال ہے. تو اس سے جو ہے پھر کیا بات پتا چلتی ہے کہ اللہ رب العزت فرماتے ہیں للفقراء الذین احصروا فی سبیل اللہ, للفقراء تنگ دستوں کے لیے, اللہ زینا وہ لوگ, او سے روفی سبیل اللہ, جو اللہ کے راستے میں گھر گئے ہیں کہ اللہ کے دین کو سیکھنے کے لیے, سکھانے کے لیے, پھیلانے کے لیے وہ اتنے مصروف ہیں, لا یستطیعون ضربن فی الارض, کہ وہ زمین میں دوڑ دھوپ کی استطاعت نہیں رکھتے, کہ ان کے پاس اتنا وقت ہی نہیں ہے کہ وہ جاب کر سکیں. یہ ضربن جو ہوتا ہے نا, دعات رابا, اس کے لفظی معنی ہوتے ہیں مارنا. تو ضربن فی الارض, زمین کو مارنا سے مراد کیا ہے کہ زمین پہ چلنا, کہ جاب وغیرہ کے لیے کسب معاش کے لیے زمین میں دوڑ دھوپ کرنا. تو پہلی ان کی خوبی کیا ہے کہ وہ اللہ کے کاموں میں مصروف ہیں, اللہ کے دین کی خدمت کے لیے. دوسری بات کیا ہے کہ اس وجہ سے وہ جاب نہیں کر پاتے. تیسری بات کیا ہے, یا سبہم الجاہل اغنیا. الجاہل کا لفظ یہاں پہ غافل کے لیے ہے, اس کے معنی ہے نادان, ناواقف. اب ناواقف جو شخص جسے پتا نہیں ہے, وہ سمجھتا ہے, یا سبہم سمجھتا ہے اغنیا امیر, کہ جو نواقف ہے وہ ان کو امیر سمجھتا ہے. کیوں؟ من التعفف, ان کی خودداری کی وجہ سے. اب آپ دیکھیں کہ او سے روح کا لفظ تو آپ کو آتا ہے, ہا سواد را, اس کا مطلب ہوتا ہے کہ گھر جانا, گھیرنا, اور او سے روح گھیر لیے گئے. یستطیعون تو اے وہ عین, اس کے معنی ہوتے ہیں کہ خوشی سے کرنا. اور جو ہے وہ اغنیا, غنی واحد ہے, اغنیا جمع امیر کو کہتے ہیں. تعفف جو ہے یہ آپ کے لیے نیا لفظ ہے, اس کا روٹ ہے عین فا فا, عفت, نفس میں ایسی حالت کا پیدا ہونا جس کے ذریعے وہ غلبہ شہوت سے محفوظ رہے. تعفف کے معنی ہوتے ہیں تھوڑی چیز پر قناعت کر لینا, خودداری, نہ مانگنا. تو اب جو ہے چونکہ وہ مانگتے نہیں ہیں نا, سوال نہیں کرتے, تو اس لیے لوگ ان کو امیر سمجھتے ہیں, ہوتے وہ ضرورت مند ہیں. چوتھی ان کی خوبی کیا ہے, تعرفہم بسیماہم, تم ان کے چہروں سے ان کی حالت کو پہچان سکتے ہو. تعرفہم, تعرف, جاننا, پہچاننا, اور بسیماہم, اور بسیماہم جو ہے یہ نشانی علامت کے لیے استعمال کیا جاتا ہے. سین و میم اس کا روٹ ہے, سین و میم علامت اور نشانی کو کہتے ہیں, کہ اگر تم ان کے چہروں کو غور سے دیکھو تو تمہیں ان کے چہروں کو دیکھ کر اندازہ ہوگا ان کی اندرونی حالت کا. ان کی پانچویں خوبی کیا ہے, لا یسألون الناس الحافا, کہ یہ سوال نہیں کرتے لوگوں سے. الحاف, الحافا کے معنی ہے لپٹ کر, اس کا روٹ ہے لام حافا. اور جیسے لحاف ہوتا ہے نا اوڑھنے کا کپڑا, آپ جب لیٹتی ہیں تو اپنے اوپر جو ہے وہ اپنی کوئلٹ کمبل اوڑھ لیتی ہے نا, تو آپ کا کمبل یا کوئلٹ آپ کے ساتھ لپٹ جاتی ہے. تو لام ہا فا کے معنی ہے چمٹ کر مانگنا. لحاف کیا ہے کہ لحاف آپ سے لپٹ گیا. تو ان کا حال کیا ہے کہ ان کی خودداری ان کو اجازت نہیں دیتی کہ یہ آپ کے پیچھے پڑ جائیں اور آپ کے پیچھے پڑ کر جو ہے وہ آپ سے مانگیں, چمٹ کر آپ سے سوال کریں. تو الحاف کے معنی جو ہے وہ کیا ہے, بعض کہتے ہیں چمٹ کر سوال کرنا اور بعض کہتے ہیں پیچھے پڑ کر سوال کرنا. تو ان کی یہ صفت ہے کہ ایک تو خودداری, تعفف, دوسری صفت کیا ہے, لا یسألون الناس الحافا, کہ لوگوں کے آگے ہاتھ نہیں پھیلاتے. بعض کہتے ہیں کہ وہ سوال میں الہاؤ زاری نہیں کرتے, جس چیز کی انہیں ضرورت نہیں ہے اسے لوگوں سے طلب نہیں کرتے. اور بعض کہتے ہیں کہ الحاف یہ ہے کہ ضرورت نہ ہونے کے باوجود بعض لوگ کیا ہوتے ہیں کہ وہ مانگتے ہیں. اور یہ کون لوگ ہوتے ہیں, بیگرز, جو یہ پیشہ ور لوگ ہوتے ہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, مسکین وہ نہیں ہے جو ایک ایک یا ایک ایک دو دو کھجور یا ایک ایک دو دو لقمے کے لیے در در پر جا کر سوال کرتا ہے, مسکین تو وہ ہے جو سوال سے بچتا ہے. پھر رسول اللہ صلی اللہ علیہ وسلم نے اس آیت کا حوالہ دیا, لا یسألون الناس الحافا. تو اس سے پھر عمل کے لیے کیا اصول نکلتا ہے کہ ہمیں آج کے دور میں جو ہے وہ جب ہم اللہ کے راستے میں دینے لگے, تو یہ جو پیشہ ور بیگرز ہوتے ہیں نا, گداگر, تو ان کی بجائے مہاجرین, دین کے طلباء, علماء, سفید پوش, جو ضرورت مند لوگ ہیں, ان کا پتہ چلا کر پھر ان کی امداد کرنی چاہیے. وہ لوگ جو اللہ کے دین کی خدمت میں دن رات مصروف ہیں اور وہ دوسروں کے آگے ہاتھ بھی نہیں پھیلاتے. ان کی عزت نفس, ان کی خودداری جو ہے انہیں اس بات کی اجازت نہیں دیتی کہ وہ کسی کے آگے جو ہے وہ ہاتھ پھیلائیں. اور رسول اللہ صلی اللہ علیہ وسلم کی یہ حدیث تو بہت ہی ڈرانے والی ہے. جیسے بعض لوگوں کو مانگنے کی بہت عادت ہوتی ہے, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, ایک آدمی ہمیشہ مانگتا رہے گا یہاں تک کہ جب قیامت کا دن آئے گا تو اس کے چہرے پر گوشت کا ایک ٹکڑا بھی نہ ہوگا. پھر اسی طرح جو ہے ایک اور حدیث ہے, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, جو شخص اپنا مال بڑھانے کے لیے لوگوں سے مانگتا ہے وہ گویا جہنم کی آگ مانگتا ہے. تو ایک ہے کہ ناگزیر ضرورت ہے تو پھر جو ہے وہ اپنی ضرورت جو ہے وہ بیان کی جا سکتی ہے, لیکن بعض لوگوں کو جو ہے وہ आदत पड़ जाती है, वो सवाल करते रहते हैं, और जो है वो बाज़ों का जो देने वाला है उसके पास इतना होता नहीं, लेकिन मांगने वाला जो है, क्योंकि एक दफा जब झिझक उतर जाती है ना, तो फिर लोग जो है वो मांगते चले जाते हैं। तो आयत नंबर 273 में, सूरत अल बकरा की आयत नंबर 273 में अल्लाह रब्बुल इज्जत ने दीन की खिदमत करने वाले लोगों के ऊपर माल को खर्च करने की तरगीब दिलाई है। वमा तुनफिकू मिन खैरिन, और जो कुछ तुम माल में से खर्च करोगे, फइन्नल्लाहा बिही अलीम, वो अल्लाह से पोशीदा नहीं रहेगा, अल्लाह उसको जो है वो खूब जानता है। الذين ينفقون أموالهم بالليل والنهار سرا وعلانية فلهم أجرهم عند ربهم। अब यहाँ पे माल को खर्च करने की चार हालतें बताई गई हैं। ये कौन लोग हैं जो खर्च करते हैं अपने माल, बिल्लेली रात के वक्त, वन्नहारी और दिन के वक्त, रात को खर्च करते हैं, दिन को करते हैं। नंबर तीन, सिर्रन, छुपाकर, व अलानियतन, इसका रूट है ऐन लाम नून, और अलानिया तौर पे, खुल्लम खुल्ला। फलाहुम अजरहुम इंद रब्बिहिम, तो इनका अजर जो है इनके रब के पास है। वला खौफुन अलैहिम वला हुम यहज़नून, और ना ही इन्हें जो है कोई खौफ होगा और ना ही इन्हें कोई रंज होगा। इसके बारे में रवायत है कि अबू बकर सिद्दीक रजी अल्लाह अन्हु ने 40,000 दिनार अल्लाह की राह में इस तरह खर्च किए कि 10,000 दिन में, 10,000 रात में, 10,000 छुपाकर और 10,000 अलानिया। मुफस्सरीन कहते हैं कि इस आयत का शान नजूल जो है वो ये वाकया अबू बकर सिद्दीक है। और आप देख लें कि ये जो आयत है इसमें समेट कर सारी बातें रख दी गई कि वो सुबह भी करते हैं, वो शाम भी करते हैं, वो दिन को करते हैं, वो रात को करते हैं, वो छुपा कर भी करते हैं, और वो जो है वो एलानिया भी करते हैं। तो ये आयत जो है सदका खैरात के अहकाम की आखिरी आयत है। सारे मजमून को आखिर में एक दफा मुख्तसर तौर पर दोहराया गया और बड़े ही बेहतरीन अंदाज में। और आप देखें कि जब ये आयत जो है जिसमें अबू बकर सिद्दीक रजी अल्लाह अन्हु का बेहतरीन किरदार जो है वो सामने रखा गया, तो सोचना चाहिए कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के सहाबा कैसे खर्च करते थे, खुद रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कैसे खर्च करते थे, और आज का मुसलमान जो है वो क्या करता है, आप क्या करती हैं, मैं क्या करती हूँ। तो इस्लाम जो है ये पसंद करता है कि सदकात जो है वो दिए जाए, माल जो है वो अल्लाह के रास्ते में दिया जाए, और कयामत के दिन की सख्ती से बचने के लिए जरूरी है कि फिर अल्लाह के रास्ते में जो है वो बढ़ा चढ़ा कर जो है वो पेश किया जाए। और सहाबाए कराम तो आपस में जो थे वो मुकाबला किया करते थे। फिर आप देखिए कि आयत नंबर 275 से लेकर 279 तक जो है वो सूद के बारे में अहकामात हैं। सूद किसे कहते हैं, यहाँ पे रिबा का लफ्ज इस्तेमाल हुआ है, और रिबा के मानी होते हैं टीले के, रा बो वा, जमीन के ऊपर एक ऊंची जगह का होना या टीले का होना। इसके लुगत के मानी है जैसे डिक्शनरी के मानी ज्यादती और इजाफे के। तो अहले अरब इस लफ्ज को उस जायद रकम के लिए इस्तेमाल करते थे कि एक पैसे देने वाला शख्स जब किसी को कर्ज देता, जैसे 100 दिनार दिए तो उसके बाद कहता कि जब तुम मुझे एक साल बाद वापस करोगे तो 125 दिनार वापस करोगे, तो 25 दिनार जो हैं ये रिबा के कहलाते, सूद कहलाते। अब यहाँ पे अल्लाह रब्बुल इज्जत ने सूद को हराम कहा और तिजारत को हलाल कहा। अल्लज़ीना याकुलून अर्रिबा, वो लोग जो सूद खाते हैं, रिबा खाते हैं, لا يقومون إلا كما يقوم الذي يتخبطه الشيطان من المس، لا يقومون، वो नहीं खड़े हो सकेंगे, वो खड़े ही नहीं हो सकते जो सूद खाते हैं, इल्ला मगर, कमा यकूमू, जिस तरह खड़े होता है अल्लाजी वो शख्स, वो खड़े नहीं हो सकते मगर ऐसे शख्स की माने वो खड़े होंगे जिसे शैतान ने जो है वो खपती कर दिया हो, या तखबत हो शैतान, जिसे शैतान ने छू कर बौला कर दिया हो, मिनल मस, छूकर, मीम सीन सीन, इसके मानिए जिस्म के किसी हिस्से के साथ किसी चीज का लगना, और यह तखबा तो हूं, खाबा पोए किसी चीज को अंधा धुंध मारना, जैसे ऊंट का जमीन पर अगला पांव मारना या आदमी का लाठी के साथ रख के पत्ते झाड़ना। अहले अरब दीवाने आदमी को मजनू के लफ्ज से ताबीर करते और जिस शख्स के बारे में यह कहना होता कि वो पागल हो गया है तो यूं कहते उसे जिन लग गया है, और उसे कहते कि तखब्बत हु शैतान, कैसे शैतान ने जो है मिनल मस छू कर जो है वो दीवाना कर दिया है। अब आप देखें कि सूद खाने वाले को अल्लाह रब्बुल इज्जत फरमा रहे हैं कि ये शख्स जो है बिल्कुल जो है वो जुनून की कैफियत में है, ये दीवाना है। क्यों अल्लाह ताला ने कहा यतखब्बत हु शैतानु मिनल मस, इसलिए कि खुदगर्जी के जुनून में इंसानी मोहब्बत उखुवत और हमदर्दी की जड़ें काटता है और अपनी खुशहाली का इंतजाम करता है और लोगों की बदहाली की उसे कोई परवाह नहीं। अपने पैसे वो बढ़ाना चाहता है और गरीब जो कि जरूरतमंद है जब उसे मांगता है तो देता तो है लेकिन साथ ही जो है उस पर रिबा मांगता है, और रिबा जो है इसकी तारीफ हदीस में क्या है, कुल्लु कर्दिन जर्रा नफअन फहुवा रिबा, हर वो कर्ज जो नफा खींच कर लाए वो रिबा है। कुल्लु कर्दिन जर्रा नफअन फहुवा रिबा। तो पहली बात हमें पता क्या चली कि शैतान ने उसे छूकर बौला कर दिया कि ये शख्स दीवाना है पागल है। कौन कह रहा है? अल्लाह रब्बुल इज्जत। और किसके बारे में? जो सूद जो है वो खाता है। दूसरी बात, ज़ालिका बिअन्नहुम क़ालू इन्नमल बैउ मिस्लु रिबा, और इस हालत में मुब्तला होने की वजह यह है कि वो कहते हैं कि तिजारत भी तो आखिर सूद ही जैसी चीज है। अब वो क्या कहते हैं कि सूद और तिजारत एक ही चीज है, एक ही बात है। अल्लाह रब्बुल इज्जत कहते हैं वहल्लल्लाहु अल-बैअ वहर्रमर रिबा, अल्लाह ने बै ये ज़वील अज़दाद में से है, खरीदना और बेचना दोनों तरह इस्तेमाल होता है, कि अल्लाह ने तिजारत को हलाल करार दिया और सूद को हराम। तो कैसे दीवाने हैं, कैसे अजीब हैं कि वो कहते हैं कि तिजारत भी आखिर सूद ही की तरह है, और इनको पता नहीं चलता कि अल्लाह ने ये कह दिया कि सूद जो है ये हराम है, रिबा हराम है और तिजारत जो है वो हलाल है। फमन जाअहु मौइज़तुम मिन रब्बिही, पस जिसके पास उसके रब की तरफ से ये नसीहत पहुंचे। मौइज़तुन वो एन ज़ोए से है और इसके मानी है वाज नसीहत के। अब जिसके पास अल्लाह की तरफ से ये नसीहत पहुंचे क्या कि सूद हराम है तिजारत हलाल है और सूद खाने वाले जो है वो खपती हैं, तो उसे क्या करना चाहिए? फंतहा, बस वो रुक जाए, आइंदा के लिए वो बाज आ जाए। फलहू मा सलफ, तो पहले जो हो चुका सो हो चुका। फलहू तो बस उसके लिए है, मा सलफ जो हो चुका। सलफ जो है इसके मानी होते हैं कि जो गुजर चुका, या असलाफ को भी कहते हैं ना, पहले लोग जो के गुजर गए, तो जो पहले हो चुका सो हो चुका। तो अब क्या करे? फंतहा, नहीं से है नून हा या, कि अब उसको रुक जाना चाहिए। वह अमरुहू इल्लाह, और इसका मामला अल्लाह के हवाले है कि जो कुछ इसने खाया अल्लाह उसे माफ कर देगा। अब आप देखें कि अल्लाह ने ये नहीं कहा कि अब ये नसीहत आने के बाद जो सूद से रुक जाए, आइंदा के लिए वो सूद से रुक जाए तो अल्लाह उसको माफ कर देगा, अल्लाह ने ये नहीं कहा, बल्कि कहा फन तहा, अगर वो रुक जाता है, फलाहु मा सलफ, तो जो हो चुका सो हो चुका। वह अमरहू इल्लाह, और इसका मामला अल्लाह के हवाले है। इसके मानी ये हैं कि जो खा चुका उसे तो माफ कर दिया, लेकिन अगर अभी जो है जैसे सूद पहले से जो है उसने कुछ खा लिया, उसे पता ही नहीं था, अब वो चीज जो है वो तो माफ छोड़ दी उस बात को, और एक राय तो ये है। अब दूसरी बात कि जो उसने सूद लिया है अब उसे क्या करना चाहिए, क्या उसको वापस करना चाहिए? तीसरी बात कि अब आइंदा के लिए वो क्या करे, यानी वो पहले जो कमाया हुआ माल है, जो उसने सूद लिया हुआ है, क्या उससे वो फायदा उठाए या उसको जो है अपनी जिंदगी से जो है वो निकाल दे। तो इस सिलसिले में मुफस्सरीन कहते हैं कि जो अल्लाह से डरने वाला है वो जो सूद का माल है, जो सूदी कारोबार से उसको मिला है, تو اس کو اپنی ذات پہ خرچ کرنے میں جو ہے وہ پرہیز کرے گا اور وہ کوشش کرے گا کہ جو حقداروں کا مال ہے ان کو واپس کر دے، اور اگر وہ نہ مل سکے تو پھر اس کو اجتماعی فلاح بہبود کے کاموں پر خرچ کر دے، تو ہو سکتا ہے پھر اللہ ان کو جو ہے وہ سزا سے بچا لے. وَأَمْرُهُ إِلَى اللَّهِ، کہا کہ ایسے لوگوں کا معاملہ اللہ کے سپرد ہے. وَمَنْ عَادَ، اور جو شخص دوبارہ کرے گا، عین وَدَار اس کا روٹ ہے کہ جو سود کو دوبارہ کھائے گا یعنی لینے دینے میں مصروف ہوگا، فَأُولَئِكَ أَصْحَابُ النَّارِ، یہ آگ والے ہیں. ہم فیہا خالدون، اور اس میں یہ ہمیشہ رہیں گے. یمحق اللہ الربا ویربی الصدقات، اللہ سود کا مٹھ مار دیتا ہے اور صدقات کو نشو نما دیتا ہے. یمحق جو ہے اس کے معنی ہے مٹانا، میم ہا قاف اس کا روٹ ہے، کسی چیز کو کمزور اور مزمحل بنا دینا، بے برکت اور بے جان بنا دینا. تو اللہ جو ہے وہ ربا کو مٹاتا ہے، یوربی صدقات اور صدقات کو نشو نما دیتا ہے. یوربی کا روٹ ہے را با با، یعنی اس کو جو ہے وہ پروان چڑھاتا ہے، ترقی دیتا ہے. واللہ لا یحب کل کفار اثیم، اور اللہ کسی نشکر بدعمل انسان کو پسند نہیں کرتا. اب یہاں پہ کفار اور اثیم کا لفظ کس کے لیے آیا ہے؟ وہ لوگ جو کہ سودی معاملات کے اندر جو ہے وہ ملوث ہیں، ان کے بارے میں اللہ رب العزت نے فرمایا کہ ایسے لوگوں کو میں پسند نہیں کرتا. اب آپ دیکھیے کہ اب یہاں پر جو ہے وہ عام طور پہ لوگ جو ہے وہ دو باتیں سامنے رکھتے ہیں. پہلی بات تو وہ یہ کہتے ہیں کہ ہم نے سود جو ہے وہ دیا ہے، لیا نہیں ہے. دوسری بات وہ یہ کہتے ہیں کہ یہ جس سود سے جو ہے وہ منع کیا جا رہا ہے، یہ تو دینے سے منع کیا جا رہا ہے. یہاں پہ جو ہے وہ وہ کہتے ہیں کہ لینے سے منع کیا جا رہا ہے اور دینا تو مجبوری سے ہم دیتے ہیں. اور تیسری بات وہ یہ کہتے ہیں کہ اس زمانے میں جو ہے وہ تجارتی جو ہے وہ سود نہیں ہوتے تھے، بلکہ لوگ انفرادی زندگی میں سود لیتے دیتے تھے. تو اس سلسلے میں آپ یہ بات یاد رکھیں کہ سود کا لینا بھی اور دینا بھی، یہ دونوں چیزیں جو ہیں وہ اللہ رب العزت نے جو ہے وہ حرام کی. اور کیسے پتا چلتا ہے؟ کہ کچھ باتیں ہمیں قرآن سے پتا چلتی ہیں اور کچھ باتیں ہمیں جو ہے وہ حدیث سے پتا چلتی ہیں، اور رسول اللہ صلی اللہ علیہ وسلم کی ہمیں ایسی احادیث ملتی ہیں جس سے پتا چلتا ہے کہ سود کا لینا اور دینا جو ہے یہ کتنا سخت گناہ ہے. حضرت جابر رضی اللہ عنہ فرماتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم نے سود لینے والے، دینے والے، تحریر لکھنے والے اور گواہوں سب پر لعنت کی اور فرمایا وہ سب گناہ میں برابر ہیں. اسے صحیح مسلم نے روایت کیا. دوسری بات، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ سود کے گناہ کے اگر 70 حصے کیے جائیں تو اس کا سب سے ادنا حصہ، ادنا درجہ اپنی ماں سے زنا کے برابر ہے. اسے ابن ماجہ نے روایت کیا. ایک تیسری حدیث ہے جسے مسند احمد نے روایت کیا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ سود کا ایک درہم جو آدمی کھاتا ہے اور وہ اس کے سودی ہونے کو جانتا ہے تو گناہ میں 36 مرتبہ زنا کرنے سے زیادہ سخت ہے. اب آپ دیکھیں کہ شرک کرنا، قتل کرنا، اسی طرح ناحق کسی کو جو ہے وہ قتل کرنا یا زنا کرنا یا جادو کرنا، تو یہ بھی بڑے بڑے گناہ ہیں، لیکن اللہ اور اس کے رسول نے جو ہے وہ سود کے متعلق بڑے سخت الفاظ استعمال کیے کہ اللہ اور اس کے رسول کا ان کے خلاف اعلان جنگ ہے. آپ آگے کی آیات میں دیکھیں کہ ان الذین آمنوا وعملوا الصالحات وقاموا الصلاۃ وآتوا الزکاۃ، ہاں وہ لوگ جو ایمان لے آئیں یعنی سود چھوڑ دیں لینا دینا، وَعَمِلُوا الصَّالِحَاتِ اور نیک عمل کریں، وَأَقَامُوا الصَّلَاةَ اور نماز قائم کریں، اور نماز اللہ کی اطاعت جو ہے اس کا اللہ کی اطاعت سکھاتی ہے، بندگی سکھاتی ہے، وَآتَوُ الزَّكَاةَ اور زکوٰۃ ادا کریں، لَهُمْ أَجْرُهُمْ عِندَ رَبِّهِمْ ان کا اجر ان کے رب کے نزدیک ہے، وَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ، تو ایسے لوگ جو ہیں نہ ان کے لیے کوئی خوف ہے اور نہ ہی کوئی غم. خوف کا تعلق جو ہے وہ مستقبل سے ہوتا ہے، اور حزن ہا زینون کا تعلق جو ہے یہ ماضی سے ہوتا ہے. تو اللہ رب العزت کہتے ہیں کہ یہ چار عمل کرنے والے جو ہیں ان کو نہ کوئی اپنے ماضی پر پریشان اور غمزدہ ہونا چاہیے اور نہ ہی آئندہ مستقبل کا فکر کرنا چاہیے کہ کیا ہوگا آخرت میں کیا ہوگا یا دنیا میں. اور پھر دیکھیں کہ دوبارہ جو ہے ترغیب دلائی جا رہی ہے, یا ایھا الذین آمنوا, اے وہ لوگو جو ایمان لائے ہو, اتقوا اللہ, اللہ سے ڈرو, وذروا ما بقی من الربا, اور چھوڑ دو جو سود میں سے باقی رہ گیا, ان کنتم مؤمنین, اگر ہو تو مومن. اب ایمان جو ہے اس کو جو ہے وہ اللہ رب العزت جو ہے وہ ایمان جو ہے اس کو اس پر توجہ دلا رہے ہیں کہ اگر تم ایمان لانے والے ہو, اگر تمہارے پاس ایمان ہے, تو واقعی تم اگر ایمان لانے والے ہو تو جو سود باقی رہ گیا نا اس کو چھوڑ دو. تو اس کے معنی کیا ہے کہ جو پہلے ہو چکا سو ہو چکا, لیکن اگر ابھی جو ہے کوئی ایسا ہے کہ کسی سے سود جو ہے وہ واپس لینا ہے, کسی کو سود دیا ہوا ہے اور واپس لینا ہے, تو اب اس کو جو ہے وہ تم چھوڑ دو. اب اس کو جو ہے ایسا نہ ہو کہ تم نے طے کیا ہوا ہے اور سوچو کہ ابھی تو مجھے یہ لینا ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ کیا کیا تھا کہ آپ نے اپنے خاندان کی طرف سے یہ اعلان کیا تھا اپنے چچا کے بارے میں کہ انہوں نے جن جن سے سود لینا تھا اور اسے جو ہے وہ معاف کیا جاتا ہے. اور حضرت عبداللہ بن عباس رضی اللہ عنہ نے کہا کہ اسلامی مملکت میں جو شخص سود چھوڑنے پر تیار نہ ہو تو خلیفہ وقت کی ذمہ داری ہے کہ وہ اس سے توبہ کروائے اور باز نہ آنے کی صورت میں اس کی گردن اڑا دے. پھر فرمایا فَإِن لَمْ تَفْعَلُوا, اور اگر تم نہ رکے اور اگر تم باز نہ آئے, فَاذَنُوا, تو سن لو, خبردار جان لو, بِحَرْبٍ مِّنَ اللَّهِ وَرَسُولِهِ, کہ اللہ اور اس کے رسول کی طرف سے اعلان جنگ. حرب جو ہے یہ جنگ کو کہتے ہیں. فَاذَنُوا, حمزہ زال نون, اذن کانوں کو کہتے ہیں. اب کانوں سے آپ کیا کرتے ہیں, سنتے ہیں نا, تو فاذنوا جو ہے یہ آرڈر کا صیغہ ہے, معنی کیا ہے, آگاہ ہو جاؤ, سن لو, تیار ہو جاؤ اللہ اور اللہ کے رسول کی طرف سے جنگ کے لیے. اب آپ سوچیں کہ قتل کرنا, زنا کرنا, جادو کرنا اور بڑے بڑے گناہ ہیں, کسی کے بارے میں قرآن میں ہمیں ایسے الفاظ نہیں ملتے, اتنے شدید اور اتنے سخت اور اتنے ڈرونے الفاظ جو کہ اللہ رب العزت نے یہاں پر جو ہے وہ استعمال کیے ہیں. کہا وَإِن تُبْتُمْ فَلَكُمْ رُؤُوسُ أَمْوَالِكُمْ, اور اگر تم اب بھی توبہ کر لو, توبہ کے معنی کیا ہے کہ اب بھی سود چھوڑ دو تو اپنا اصل سرمایہ لینے کے تم حقدار ہو. رؤوسو جو ہے را حمزہ سین راس, اس کے معنی ہوتے ہیں سر کے. اور سر کیا ہوتا ہے, جیسے آپ دیکھیں پورے جسم میں سر کی اصل حیثیت ہے, اگر سر ہی نہ ہو تو پھر دھڑ کیا کرے گا. تو راس کہتے ہیں اصل چیز کو. اور یہاں پہ رؤوس اموالکم کہ راس المال, تمہارا اصل مال, مثلا جو تم نے جتنے دیے تھے بس اتنے تم لینے کے حقدار ہو. لا تظلمون ولا تظلمون, نہ تم ظلم کرو نہ تم پر ظلم کیا جائے. اب کہا کہ تم زیادتی نہ کرو تو تم پر بھی زیادتی جو ہے وہ نہیں کی جائے گی. اس سلسلے میں آپ یہ بات یاد رکھیں کہ اللہ رب العزت جو ہیں ہمیں کیا فرما رہے ہیں. پہلی بات جو ہمارے سامنے آئی کہ سود حرام ہے اور تجارت حلال ہے. بعض لوگ کہتے ہیں نا کہ سود اور تجارت جو ہے وہ ایک ہی جیسی چیز ہے, تو اس سلسلے میں اللہ رب العزت کہتے ہیں کہ تجارت حلال ہے اور سود حرام. اور آپ دیکھیں کہ فرق ہے ویسے بھی دونوں میں, کہ سود میں نفع طے شدہ ہوتا ہے اور تجارت میں جو ہے نفع اور نقصان دونوں کا ہی احتمال ہوتا ہے, کہ نفع بھی ہو سکتا ہے اور نقصان بھی ہو سکتا ہے. پھر اس طرح جو ہے جو سود ہے اس میں کیا ہوتا ہے کہ امیر امیر تر ہوتا چلا جاتا ہے. اب دیکھیں اسلامی نظام کیا کہتا ہے کہ صدقات اور خیرات جو ہے وہ دیا جائے, زکات دی جائے, اللہ کے راستے مال دیا جائے, تو مال کا رخ وہ امیر سے غریب کی طرف کرتا ہے. جو سودی معاشرہ ہے اس میں مال کا رخ غریب سے امیر کی طرف ہوتا ہے. اس طرح طبقاتی کشمکش جو ہے وہ وسیع ہوتی چلی جاتی ہے. تو اسلام معاشرے کو اخوت کے جس رشتے میں باندھنا چاہتا ہے وہ کون سا ہے, کہ آپس میں ہمدردی, غمخاری, ایک دوسرے کی مدد کرنا اور مشکل وقت میں ایک دوسرے کے کام آنا, اور رحم اور ایثار کا سبق جو ہے وہ اسلام سکھاتا ہے، جیسے کہ ساری زندگی صحابہ کرام کو رسول اللہ صلی اللہ علیہ وسلم نے اخوت اور ہمدردی کا سبق دیا، ایک دوسرے کے جانی دشمن جو تھے وہ ایک دوسرے کے بھائی بھائی بن گئے۔ تو اب یہاں پر یہی بات جو ہے وہ یاد رکھنے والی ہے کہ اسلام دولت کو تقسیم کرتا ہے۔ اب دیکھیں کہ مرنے والا جب مر جاتا ہے تو وراثت کی تقسیم ہوتی ہے، اسی طرح اگر کسی کے پاس اپنے پیسے یعنی اپنی ضروریات کو پورا کرنے کے بعد پیسے بچتے ہیں، وہ امیر ہے، اس پر زکوٰۃ سال میں ایک دفعہ فرض ہے۔ پھر جو ہے وہ اسی طرح انفاق کی کتنی زیادہ جو ہے وہ ترغیب دلائی گئی۔ تو اسلام جو ہے وہ یہ چاہتا ہے کہ دولت گردش میں رہے، اور گردش کا بہاؤ جو ہے امیر سے غریب کی طرف ہو، نہ کہ غریب سے امیر کی طرف ہو۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، لوگوں پر ایک زمانہ آئے گا جب ہر کوئی سود کھانے والا ہوگا، اگر سود نہ بھی کھائے تو اس کا بخار، اس کا گرد و غبار اسے ضرور پہنچ کے رہے گا۔ اور شاید آج کل یہی زمانہ ہے، اور آپ دیکھیں کہ آج کے اس دور میں کون خوش قسمت ہے جو سود سے بچا ہوا ہے۔ ان آیات کی روشنی میں ہر بہن اپنا اپنا جائزہ لے اور سوچے کہ یہ سود جو حرام ہے، میں اپنے آپ کو اس سے کیسے بچا سکتی ہوں۔ اور اس سلسلے میں آپ کا یہ ہوم ورک ہے کہ آپ دیکھیں کہ کون کون سی چیزیں ہیں جس میں سود جو ہے وہ پایا جاتا ہے، کہ سود جو ہے کون کون سی ایسے جو ہے وہ سوسائٹی کے اندر چیزیں رائج ہیں کہ جس میں جو ہے وہ اگر میں اس کا استعمال کرتی ہوں تو سود میں ملوث ہو جاتی ہوں۔ بینکنگ کا نظام میں سے بینکنگ کا کون سا ایسا سسٹم ہے کہ جس میں سود میں ملوث ہوتی ہوں؟ پھر اسی طرح کریڈٹ کارڈز ہیں، یا پھر بیمہ پالیسی ہے، یا پھر اس کے ساتھ ہی جو ہے جیسے پرائز بانڈ ہیں، اور جو ہے وہ اسی طرح جیسے جو ہے یہ بہت سی آج کل جو ہے بعض لوگ جو ہے وہ فکس ڈپوزٹ جو کرا دیتے ہیں، یا اور بہت سی چیزیں۔ تو یہاں پر تین اہم باتیں ہیں جو عمل کے لیے ہمارے سامنے آتی ہیں۔ پہلی بات کہ ان آیات کے بارے میں میرا عمل کیسا ہے، دوسری بات کہ یہ حرام ہے اور اللہ نے مجھے اس سے رکنے کی جو ہے وہ تلقین کی ہے، تیسری بات کہ سود کی مختلف شکلیں کیا ہیں۔ سب سے پہلے اس کا علم حاصل کرنے کی ضرورت ہے، کیونکہ جب تک یہ نہیں پتا ہوگا کہ سود کی شکلیں کیا ہیں ان سے بچا نہیں جا سکتا۔ تو تیسری بات یہ کہ آپ سود کی شکلیں جو ہیں اس کو جانیں۔ چوتھی بات پھر اس سے بچنے کی تدابیر، کہ کس طرح جو ہے وہ سود سے بچا جا سکتا ہے، کیونکہ جس کو پتا ہو کہ یہ آگ ہے اور میں آگے بڑھوں گی تو آگ میں جل جاؤں گی، میں گر جاؤں گی، تو پھر وہ اپنے آپ کو آگ سے بچانے کی کوشش کرتا ہے۔ اور ہم میں سے کون ہے جو اپنے آپ کو اس بات کے لیے تیار کریں کہ اللہ اور اللہ کے رسول کا اس کے خلاف اعلان جنگ ہے۔ لا تظلمون ولا تظلمون، نہ تم ظلم کرو نہ تم پر ظلم کیا جائے۔ وَإِن كَانَ ذُو عُسْرَةٍ فَنَظِرَةٌ إِلَى مَيْسَرَةٍ، وَإِن كَانَ ذُو عُسْرَةٍ، پھر اس کے بعد فرمایا اور اگر ہو تم یا کوئی ہے، ذو عسرۃن، تنگ دست، غریب، عین سین را جو ہے اس کے معنی ہوتے ہیں تنگی کے، مشکل کے، اور اگر کوئی جو ہے وہ تنگ دست ہے، فنظرۃن، پس اس کو مہلت دے دو، نون زوئے را کے معنی ہوتے ہیں دیکھنا، انتظار یا مہلت دینا، پس اس کو مہلت دو، الی میسرہ، میسرہ جو ہے اس کا روٹ ہے یاسین را، یسر آسانی کو کہتے ہیں، تو اس کا ہاتھ کھلنے تک اس کو مہلت دے دو، وَأَن تَصَدَّقُوا خَيْرٌ لَّكُمْ إِن كُنتُمْ تَعْلَمُونَ، اور اگر تم معاف کر دو تو یہ تمہارے لیے زیادہ بہتر ہے، وَأَن تَصَدَّقُوا، اور اگر تم صدقہ ہی دے دو، اس کو جو ہے وہ معاف ہی کر دو، خیر لکم، تو یہ زیادہ اچھی بات ہے، ان کنتم تعلمون، اگر تم اس کو جانو۔ اب آپ دیکھیے کہ یہاں پر یہ آیت نمبر 280 جو ہے اس میں جو غریب لوگ ہیں ان کو جو ہے وہ قرض میں سہولت دینے کی ترغیب دلائی جا رہی ہے، کہ اگر تمہارا قرضدار جو ہے وہ تنگ دست ہے، یعنی آپ نے پیسے دیے اس کو قرضے کے طور پر، اب وہ دے نہیں سکتا، ہے ہی وہ غریب، ذو عسرۃن فنظرۃن الی میسرہ، تو پھر کیا کرو کہ اس کو کچھ مہلت دے دو، اور اگر جو ہے تم اس کا قرض اسے معاف ہی کر دو تو یہ زیادہ اچھی بات ہے. اور ساتھ ہی فرمایا کہ ان کنتم تعلمون, اگر تم جانو. تو اگر تم جانو سے مراد کیا ہے کہ اگر تمہیں اس بات کا احساس ہو کہ قرض کی وہ ادائیگی نہیں کر سکتا, اور سود در سود سے تو اصل رقم میں اضافہ ہوتا چلا جاتا ہے نا, تھوڑی سی رقم بھی ایک پہاڑ بن جاتی ہے اور اس کی ادائیگی ناممکن ہو جاتی ہے. اب اللہ تعالیٰ نے ایک طرف کہا کہ جو ہو چکا سو ہو چکا, اب اس کو چھوڑ دو. اگر کسی سے سود تمہارا کسی سے لینے والا باقی بھی ہے, اب اس کو جو ہے بھول جاؤ, ختم, اصل مال اپنا لے لو. اور پھر مزید یہ ترغیب دلائی کہ اس کو قرض میں وسعت دو, اگر وہ قرض ادا نہیں کر سکتا تو پھر کیا کرو, تو بالکل ہی معاف کر دو, تو اس کا بہت ہی اجر ہے. تو آپ دیکھ لیں کہ اسلام جو ہے ظلم سنگ دلی جو ہے اس کی بجائے ہمدردی اور تعاون کا جو ہے وہ پیغام دیتا ہے. تو یہ پورا موجودہ جو نظام ہے پوری دنیا میں جو پھیلا ہوا ہے سودی نظام, آپ دیکھ لیں کہ بڑے بڑے معیشت دان جو ہیں اب خود جو ہے وہ اس بات کو مانتے ہیں, کیونکہ یہ یہ سارا جو جمع خرچ جو ہے کہ سود میں طے شدہ شرح کے مطابق جو منافع یقینی, یہ سارا کیا تھا, یہ بینکوں کے اندر. اور پچھلے دنوں میں آپ سن رہی تھی کہ بینکنگ سسٹم میں پورا ایک بحران آ چکا ہے, کیونکہ اپنے سودی نظام کے اندر یہ خود جو ہے وہ اپنی موت جو ہے وہ مر رہے ہیں. یہ سودی نظام جو ہے وہ خود بخود جو ہے وہ بیٹھتا چلا جا رہا ہے. تو صدقہ خیرات سے مال بڑھتا ہے, اور سود سے جو ہے وہ کیا ہے کہ رقم جو ہے وہ کیا ہوتی ہے, بظاہر لوگ سمجھتے ہیں کہ بڑھتی ہے, لیکن اللہ رب العزت جو ہے وہ کہتے ہیں کہ اس کا جو ہے وہ دیوالیہ ہو جاتا ہے. اور آپ دیکھیں کہ یہ رقم جو ہے یہ حرام کی رقم ہے. بہت سے لوگ جو کہ سودی کاروباروں میں ملوث ہیں, اور جو ہے وہ گھر کے گھر جو ہے ان کا دیوالیہ ہو گیا, کاروبار بند ہو گئے, گھر بک گئے, اور بچے پڑھ نہیں سکے, کیونکہ حرام کمائی اندھا پن آتی ہے اور اندھے پن سے ہی وہ جاتی ہے, اور اس میں کوئی برکت جو ہے وہ نہیں رہتی. اور یہاں پر یہ بات بھی یاد رکھنے والی ہے کہ عمل کے لیے یہ اصول بھی ملتا ہے کہ اگر کسی کو قرض دیا ہوا ہے تو اس کے قرض میں پھر اس کو وسعت دی جائے, یا اس کو معاف کر دیا جائے, یا اس کو مہلت دی جائے. حضرت ابو قتادہ رضی اللہ عنہ فرماتے ہیں کہ جس شخص کو یہ بات محبوب ہو کہ اللہ تعالیٰ اسے قیامت کی سختیوں سے نجات دے, اسے چاہیے کہ تنگ دست کو مہلت دے یا پھر اسے معاف کر دے. اسے صحیح مسلم نے روایت کیا ہے. نمبر دو, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس شخص کے ذمے کسی کا قرض ہو اور مقروض ادائیگی میں تاخیر کرے تو قرض خواہ کے لیے ہر دن کے عوض صدقہ ہے. پھر تیسری بات کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص کسی تنگ دست کو مہلت دے یا معاف کر دے, قیامت کے دن اللہ اسے اپنے سائے میں جگہ دے گا. تو پہلی بات تو یہ کہ جیسے آج کل لوگ اپنا وے آف لیونگ اور سٹیٹس اور جو ہے وہ دنیا میں جو ہے وہ امارت میں نام لکھوانے کے لیے جو ہے وہ قرض لیتے ہیں, بینکوں سے بھی لیتے ہیں, رشتہ داروں سے بھی لیتے ہیں, دوستوں سے بھی لیتے ہیں, اور چاہتے ہیں کہ ان کا جو ہے وہ وے آف لیونگ جو ہے وہ اونچا ہو جائے اور بڑے لوگوں میں ان کا جو ہے وہ نام آئے. تو آپ سوچ لیجئے کہ الحاکم التکاثر حتی زرتم المقابر, کہ بغیر ناگزیر ضرورت کے, بنیادی ضرورت کے, صرف وے آف لیونگ یا معیار زندگی بڑھانے کے لیے جو ہے ہم قرض لے رہے ہیں کہ آج صوفہ بدلنا ہے, اب گاڑی بدلنی ہے, اب جو ہے وہ گھر جو ہے وہ لینا ہے, تو اس طرح سے قرض اور پھر جو ہے وہ سود کے اندر جو ہے وہ مبتلا ہونا, تو آپ سوچ لیں کہ ہم اللہ کو کیا جواب دیں گے. بی بی آسیہ کی مثال آپ سامنے رکھیں کہ ان کو فکر کیا تھی کہ رب ابن لی عندک بیتن فی الجنہ, کہ اللہ اپنے پاس میرے لیے جنت میں ایک محل بنا لے. تو آج جو لوگ بھی سود میں مبتلا ہیں یا پھر ویسے جو ہے وہ قرضوں میں مبتلا ہیں, تو اس کی ریزن کیا ہے, اس کی وجہ کیا ہے, اور جو ہے وہ بغیر بنیادی ضرورت کے قرض نہیں لینا چاہیے, اور وہ بھی جو ہے سود سے جو ہے وہ بچنا چاہیے, کیونکہ اللہ کو خوب پتا تھا کہ امریکہ بھی ہوگا, کینیڈا بھی ہوگا, مغرب کی دنیا بھی ہوگی, اور پھر جو ہے یہ سود جو ہے یہ اس کا کاروبار بھی ہوگا, اور جو ہے وہ اس کی چمک دمک سے لوگ متاثر بھی ہوں گے. لیکن قرآن ہمیشہ ہمیشہ کے لیے ہے, اس میں اللہ نے اس کو جو ہے وہ حرام کہہ دیا. और दूसरी बात जो यहाँ पे एक बड़ी जो है वो लोग सब्ज बाग बनाकर दिखाते हैं कि जो है वो हम इतने भी बेवकूफ हैं कि हर महीने जो है किराया दें और फिर जो है वो अगर हम घर ले लेते हैं मॉर्गेज पर तो कुछ अरसे में घर जो है वो हमारा हो जाएगा। तो असल बात यह है कि बात यह नहीं है कि घर हमारा होता है या नहीं होता, जन्नत में घर बनाना है फ्री ऑफ मॉर्गेज और जैसे बीबी आसिया ने बनाया और दुनिया में भी हलाल जराए के मुताबिक जो है बनाने की कोशिश करनी है, लेकिन जो है हराम तरीका जो है उससे बचना है क्योंकि अल्लाह और अल्लाह के रसूल का उनके खिलाफ ऐलान जंग है। फिर आखिरी आयत 281, वत्तकु यौमन तुरजाउन फीही इलल्लाह। ये जो अहकामात हैं इन्फाक के, फिर इसके बाद सूद के, इसके बाद इस सिलसिले की जो आखिरी आयत है, और बचो उस दिन से और डरो उस दिन से। कौन सा दिन? तुरजाउन फीही इलल्लाह, जिस दिन तुम अल्लाह की तरफ लौटाए जाओगे। लोगों वो दिन बड़ा सख्त होगा। ثُمَّ تُوَفَّى كُلُّ نَفْسٍ مَّا كَسَبَتْ وَهُمْ لَا يُظْلَمُونَ। वहां हर शख्स को उसकी कमाई जो है नेकी या बदी जो भी उसने किया है, ثُمَّ تُوَفَّى, फिर वफा की जाएगी, पूरा पूरा बदला दिया जाएगा। कुल्लो नफ्सिन, हर शख्स को, माँ कसबत, जो उसने कमाई की, वहुम ला युज़लमून, और किसी पर भी जुल्म जो है वो नहीं होगा। तो दुनिया में जो है वो लोगों से डरते हैं, पीयर प्रेशर का शिकार होते हैं, और आमतौर पर ये कि उसने लिया घर, इसने लिया, उसने लिया, और या ये कि कोई शख्स जो है वो BMW पे आपके घर आता है और फिर आंखें फटी की फटी रह जाती हैं कि इतनी बड़ी गाड़ी, इतनी अच्छी, सोचते ही नहीं कि इसने ये गाड़ी ली कैसी है, ली कैसे है, सूद पर ली है, या बड़े से घर में उनके गए, हर चीज नई है घर के अंदर, क्योंकि नया घर बुक करवाते हैं तो लोग फिर हर सामान भी नया लेते हैं, घर भी सूद पर है, सामान भी सूद पर है। तो यानी उसकी जाहिरी चमक को देखने की बजाय ये सोचना चाहिए कि इन्होंने लिया कैसे है और अल्लाह के रसूल की इस अमल के बारे में राय कैसी है, और फिर जो है अपने ईमान जो है उसका जायजा लेना चाहिए और सोचना चाहिए कि मैं उस दिन की रसवाई और मुसीबत से अपने आप को बचाऊं जबकि मैं अल्लाह की तरफ जो है वो वापस जाऊंगी। तुरजाउन फीही इलल्लाह थुम्मा तुवफ्फा कुल्लु नफ्सिन मा कसबत वहुम ला युज़लमून। वहां हर शख्स को उसकी कमाई हुई नेकी या बदी का पूरा पूरा बदला मिल जाएगा और किसी पर जुल्म हरगिज ना होगा। इस सिलसिले में बाज औरतें मुतालबा करती हैं कि कोई परवाह नहीं, बेशक मॉर्गेज या सूद पर घर लिया जाए, और बाज़ुकात बच्चों की वजह से कि हर एक का जो है अलग अलग कमरा हो कि एक उनका खेलने का और एक उनका स्टडी रूम और एक उनका जो है वो बेडरूम होना चाहिए। और अब आप देखेंगे कितने बड़े बड़े घर हैं, 7 कमरे वाले, 4 कमरे वाले, 3 कमरे वाले, और आप देखें कि अब बच्चे कितने हैं, आमतौर पर 2, 3, 4, यानी 2 बच्चे खुशहाल घराने का नारा है ना मौजूदा दौर में। पहले जमाने में कितने बच्चे होते थे, औसतन 6, 7, 8, 2 कमरों का घर, 3 का, बाजू का इससे भी छोटा। और आप देखें कि कितनी मोहब्बत प्यार से सब शेयर करके रहते थे, मिलजुल कर रहते थे, और जो है वो आपस में प्यार से भी रहते थे, और बच्चे कितने अच्छे पढ़े लिखे, वालदैन ने कैसी अच्छी तालीम और तरबियत की। दौलत आम है, बड़े बड़े घर हैं, लेकिन ये कि तालीम और तरबियत के मैदान में मैं और आप कहाँ पे खड़े हैं। और दूसरी बात ये कि उस जमाने में जब मेहमान आता था तो मेहमान को जो है वो कैसी इज्जत देते थे, कैसी उसकी तकरीम करते थे, और आज जो है जब मेहमान आता है तो क्या करते हैं, कहते हैं ये तो हमारा बेडरूम है, ये जो है ना ये बच्चों का स्टडी रूम है, ये जो है ये बेटी का है या बेटे का है, अच्छा चलो फिर बेसमेंट ठीक है, तो मेहमान को कहाँ जगह देते हैं, हम बेसमेंट में देते हैं ना, या फिर जो है वो जगह ही नहीं होती मेहमान के लिए। तो बहरहाल आप सोच लें कि असल बात ये नहीं है कि चीजें ज्यादा होती हैं तो खुशहाली आती है, असल बात यह है कि दिल में ईमान होता है, अमले सवाले होता है तो फिर खुशहाली आती है, और जब कनात होती है तो फिर जो है, क्योंकि आंखें नहीं भरती, असल में दिल भर जाते हैं, तो दिल नहीं भरते, तो दिल भी नहीं भरते, आंखें भी नहीं भरती, तो असल जिस चीज की फिक्र करनी चाहिए वो ईमान और अमले सवाले की है। हर शख्स को उसकी कमाई हुई नेकी या बदी का पूरा पूरा बदला मिल जाएगा, वहुम ला युज़लमून, और किसी पर जुल्म हरगिज़ ना किया जाएगा। अब आप ये भी देख लें कि बाज लोग कहते हैं कि जी मजबूरी है कि इसलिए हम मॉर्गेज जो है उसमें हम मुब्तिला हैं, और आप ही इसका फैसला करें कि आप जिस सिलसिले में अगर मॉर्गेज में या सूद में मुब्तिला हैं तो क्या आपकी ऐसी मजबूरी है कि जिसकी वजह से जान जो है उसका खतरा हो गया हो, क्योंकि जब मरने लगे तो फिर हराम जो है वो जायज हो जाता है। फिर हम पढ़ते हैं आयत नंबर 282 को, और ये कुरान की तवील तरीन आयत है। इसे ये कुरान मजीद की सबसे लंबी आयत है और इसे जो है वो आयत बैन कहते हैं। सूद को मना करने के बाद अब देखें कि कर्ज की ज्यादा जरूरत पेश आती है, इसलिए यहाँ पे अल्लाह ताला ने कर्ज के कवायद और जवाबित मुकरर कर दिए। एक आयत में आप 15 अहम बातें जो है वो पढ़ेंगी। या युहल्लज़ीन आमनु, ए वो लोगों जो ईमान लाए हो, तो मुखातिब किन्हें किया जा रहा है? ईमान लाने वालों को। नंबर एक, इज़ा तदायन तुम बेदैनिन, कि जब तुम जो है वो बहम लेन देन करो। तदायन तुम बेदैनिन, इसका रूट है दाल या नून, इसके मानी है एक दूसरे को कर्ज देना या लेना। अब ये जो कर्ज है इसके लिए कहा जा रहा है कि इज़ा तदायन तुम बेदैनिन, कि जब तुम आपस में जो है वो कर्ज का लेन देन करो। देन का भी यही रूट है कि कर्ज। अब आप देखें कि दाल के नीचे जेर हो जाए तो दीन होगा, इस्लाम, और अगर दाल पर जबर हो जाए तो इसके मानी कर्ज के हैं। तो पहली बात क्या सामने आई कि जब तुम बहम कर्ज का लेन देन करो। नंबर दो, इला अजल मुसम्मा, तो उसे जो है वो एक म्याद तक जो है, अजल मुसम्मन एक मुकर्रा म्याद तक, फक्तबूहू, उसको लिख लो। तीसरी बात क्या है कि उसे लिख लो। तो दूसरी बात क्या है कि उसकी म्याद तय करो। इला अजल, अजल जो है ये मुद्दत को कहते हैं, मुकर्रा वक्त को कहते हैं, कि तय कर लो कि एक साल के लिए आप कर्ज दे रहे हैं या ले रहे हैं, या एक महीना है या दो साल है, तो उसकी मुद्दत जरूर तय कर लो। इला अजली मुसम्मन, के कब से कब तक। मुसम्मन जो है इसके मानी होते हैं मुकर्रर, के जो कर्ज की मुद्दत है वो मुकर्रर होनी चाहिए। इसका रूट है सीन मीमिया और मानी है मालूम। तीसरी बात, फक्त वो हूँ, फिर इसको लिख लो, लिखत पढ़त कर लो। बहुत से लोग जो है कर्ज लेते देते वक्त क्या करते हैं कि भाई कहता है कि मैं तो तेरा भाई हूँ, बहन कहती है कि मैं तेरी बहन हूँ, दो भाई भाई हैं, दो बहनें हैं, या दोस्त कहते हैं लो भी तुम्हें मुझ पे एतबार नहीं है। अब इसमें भी लिखने की क्या जरूरत है, और अंदर घुसकर कर्ज दे देते हैं, ले लेते हैं, ना मुद्दत तय की और ना ही उसको लिखत पढ़त की। नतीजा क्या निकला कि फिर उसके बाद जो है वो जिसने वापस करना है वो मुकर गया, या फिर अब वो मुद्दत, कोई मुद्दत ही नहीं तय की, और लेने वाला जो है उसको तो है कि कोई बात नहीं दिया जाएगा, और जो देने वाला है वो परेशान है कि मुझे जरूरत है, अब मुझे दे ही नहीं रहा। तो अब यहाँ पे देखें कितने खूबसूरत तरीके बताए जा रहे हैं कि उसको लिख लिया करो, उसकी मुद्दत तय कर लिया करो। चौथी बात, वल यक्तु बैनकुम कातिबुम बिल अदल, और चाहिए कि फरीकैन के दरमियान इंसाफ के साथ जो है वो एक शख्स लिखे, लिखवाए। वल यक्तुब, और वल यक्तुब जो है इसके मानी है और लिख दे, बैनकुम दोनों के दरमियान, आपस में, लेने वाला भी देने वाला भी, इसके दरमियान एक और किरदार है, वो कौन सा है, कातिब, लिखने वाला। और वो कैसे लिखे, बिल अदल, अदल के साथ, कोई कमी बेशी ना करे, अदल के साथ। पांचवी बात, वला या बा कातिबुन, और नहीं इनकार करे लिखने वाला। उस जमाने में जो है वो तालीम आम नहीं थी, तो कोई कोई लिखा पड़ा था तो कहा कि लिखने वाला इनकार ना करे। या बा, हमजा बा या जो है, आपने पीछे भी पढ़ा के अबा वस्तक बारा, शैतान के लिए पढ़ा था ना, तो हमजा बा या के मानी होते हैं इनकार करना। वला या बा, और इनकार ना करे, यहाँ पे या जो है ना गिर चुका है हरफे इल्लत, तो इनकार ना करे कातिबुन, लिखने वाला। कब, अई यक्तुबा कमा अल्लामहुल्लाहु फलयक्तुब, अई यक्तुबा के वो लिखे, कमा अल्लामहुल्लाहु, जैसा कि सिखाया है उसको अल्लाह ने, कि ये जो तालीम है, ये जो लिखत पढ़त है, ये अल्लाह की तरफ से उसके पास इमानत है, ये हुनर जो है, काबिलियत, उसको चाहिए कि फलियक्तु, पर चाहिए कि वो लिखे। छठी बात, अब छठी बात जो है ना, वल युमलिल, यहां से शुरू होती है और इसका रूट है युमलिल का मीम लाम लाम, इसके मानी है कि इमला करवाना, एक का बोलना दूसरे का लिखते जाना। वल युमलिल लजी, और चाहिए के लिखवाए, अल्लाजी वो शख्स, अलैहिल हकू, अलैहिल हकु, कि जिस पर हक है। अब हक किस पर है? कि जिसने जो है वो कर्ज लिया है और उसने कर्ज की अदायगी करनी है, कर्जदार। अल्लाह रब्बुल इज्जत कह रहे हैं कि और इमला करवाए वो शख्स जिसने जो है वो कर्ज लेना है, कर्ज लेने वाला। नंबर 7, वल यत्तकिल्लाह रब्बहू, और उसे अल्लाह अपने रब से डरना चाहिए। किस बात का डर? वला यबखस मिनहु शैया, कि वो इस मामले में जो आपस में तय हुआ है ना, कि इसमें कोई कमी बेशी ना करे। यबखस, यबखस जो है इसका रूट है बा खासीन, इसके मानिए कम करना, नाकिस, घटिया उसको कहते हैं, या बदले में नाकिस या थोड़ी चीज देना उसके लिए इस्तेमाल होता है। वला यबखस मिनहु शैया, और वो क्या करे कि वो फिर ऐसा ना हो कि वो लिखत पढ़त में कोई कमी बेशी कर ले। अब आप देखें कि बात हो रही है कर्ज के लेन देन की और बीच में तकवा आ गया, तो ये अल्लाह का डर है जो लोगों को नेकी पर आमादा करता है। तो अब जब वो लिखवा रहा है, इमला करवा रहा है, तो उसमें कोई कमी बेशी ना करें। नंबर 8, फइन कान अल्लज़ी अलैहिल हकु, आप ना कुरान जो मतन के साथ आपके सामने ना, उसी पर 1, 2, 3, 4, 7 डालती जाया करें, साथ साथ कॉपी पर लिखा करें लेकिन अरबी मतन पर डालती जाए। अब फाइन जो है ना, यहाँ से आप 8 जो है वो लिखें, और इससे पहले जो है ना उसको जैसे थोड़ी सी ब्रैकेट से डालकर बंद कर दिया करें। फइन कान अल्लज़ी अलैहिल हक़ु, बस अगर वो शख्स जो कर्ज लेने वाला है, अल्लज़ी अलैहिल हक़ु जिस पर हक है, और हक किस पर है जो कर्ज लेने वाला है, सफीहन अगर वो बेवकूफ है, सीन फा हा जो है ये कम अकल को कहते हैं, बेवकूफ को कहते हैं, अगर वो बेवकूफ है इसके मानी ये है कि नादान है, समझदार नहीं है, और ज़ईफ़न बाद इनफा, यहाँ पे मानी है कि वो जो है वो ज़ईफ़ है, कमजोर है, बूढ़ा है, छोटा है किसी भी तरह से, औला यस्ततीउ अय्यो मिल्ला, और वो ये ताकत ही नहीं रखता कि वो इमला करवा सके। अय्यो मिल्ला, ऊपर आपने वल युमलिल पढ़ा ना, यही उसका रूट है, मीम लाम लाम, कि वो इमला करवाए, अय्यो मिल्ला हुआ कि वो इसकी इमला करवाए, फल युम लिल पस चाहिए कि इमला करवाए, वली यहू बिल अदल, कि उसका जो सरपरस्त है, उसका वली जो है जिसको वो वली मुकरर कर दे, उसको चाहिए कि अदल के साथ जो है वो डिक्टेशन दे दे, वो इमला करवाए। नंबर 9, वस्तशहदु शहीदान मिन रिजालिकुम, वस्तशहदु और तुम गवाह बना लो, शहीदैन दो गवाह, शहीद जो है एक को कहते हैं, एक गवाह को, और या नून ने दो के मानी पैदा कर दिए, शहीदैन ने, फिर दो आदमियों की गवाही लो। कैसे पता चला दो आदमी? मिर रिजालिकुम, अपने आदमियों में से, फिर अपने मर्दों में से दो आदमियों की इस पर गवाही ले लो। मुफस्सरीन कहते हैं कि दो मुसलमान मर्दों की गवाही लो। नंबर 10, फइल्लम यकूना रजुलैने, बस अगर ना हो दो आदमी, फरजुलुन फस एक आदमी, वमराताने और दो औरतें, मिम्मन तरदौना मिनश शुहदाई, के जिनको गवाहों में से तुम पसंद करो। तो अगर दो मर्द नहीं मिल रहे तो एक मर्द और दो औरतें जो है तुम जो है वो ले लो, और वो कौन? मिम्मन तरदौना मिनश शुहदा, के गवाहों में से जिसको तुम पसंद करो, कि जिनकी गवाही तुम्हें पता है कि अच्छी है, क्योंकि हर एक को तो गवाह नहीं बनाया जाता ना। तो तरदौना के मानिए कि इखलाको दयानत के लिहाज से, इमानत दयानत के लिहाज से जो तुम्हारे दरमियान काबिल एतमाद हैं। अच्छा, दो मर्दों की गवाही, और कहा कि नंबर 10 के दो मर्द ना मिले, एक ही मर्द मिला है, तो एक मर्द की बजाय फिर दो औरतों को बुला लो। अब दो औरतों का जिक्र क्यों किया एक मर्द की बजाय? इन तदिल एहदहुमा, कि अगर इन दोनों में से एक भूल जाए, फतुज़ुकिरा एहदहुमल उखरा, फरमाया फतुज़ुकिरा, बस जो है वो याद दिला दे, एहदहुमा इन दोनों में से एक, अल उखरा दूसरी को। तो इसका फायदा ये होगा कि अगर इन दोनों औरतों में से एक भूल जाएगी तो दूसरी उसको याद दिला देगी। कुरान की इस आयत पर औरतें बहुत नाराज होती हैं, वो कहती हैं कि जो है वो औरत की गवाही जो है वो मर्द की गवाही से कम क्यों है, कि मर्द जो है वो एक और जो है वो औरतें जो हैं वो दो। تو ایسا کیوں ہے اور اسلام نے عورتوں کو جو ہے وہ حقوق نہیں دیے. یہ آیت کو مکمل کر کے انشاءاللہ اس کو دیکھتے ہیں. اچھا اب نمبر 11, وَلَا يَعْبَ الشُّهَدَاءُ اِذَا مَا دُعُوا, اور نہ انکار کریں گواہ, یا با حمزہ با یا انکار نہ کریں, لا آ گیا نا, وَلَا يَعْبَ اور انکار نہ کریں گواہ, اِذَا مَا دُعُوا جب ان کو بلایا جائے. اس کا مطلب ہے کہ گواہوں کو بھی گواہی کے لیے آ جانا چاہیے. نمبر 12, وَلَا تَسْأَمُوا اور نہ سستی کریں. تسمو جو ہے سین حمزہ میم, اس کے معنی ہے اکتاہٹ محسوس کرنا, کسی چیز کے زیادہ عرصے تک رہنے کی وجہ سے اسے دل برداشتہ ہونا, کسی کام کو کرتے کرتے دل بھر جانا, یہ تھکنے کی ابتدائی حالت ہے. فرمایا ولا تسمو اور نہ سستی سے کام لو, ان تکتبوہ کہ تم اس کو لکھو, کہ لکھنے میں جو ہے وہ سستی نہ کرو. وہ جو قرض کا لین دین ہے, صغیرن او کبیرن, تھوڑا ہے یا زیادہ, الا اجلی ہی اس کی مدت تک, تو یہ جو قرض کا لین دین کا معاملہ ہے, چھوٹا ہے یا بڑا, تھوڑا ہے یا زیادہ, میعاد کی تعین کے ساتھ اس کی جو دستاویز ہے اس کے لکھوانے میں تساہل نہیں برتو. نمبر 13, ذالکم اقسط عند اللہ, یہ اللہ کے نزدیک جو ہے یہ انصاف پر مبنی طریقہ ہے. اقسط یہ اسم تفضیل ہے, افعلو کے وزن پر جب آتا ہے نا تو سپرلیٹیو ڈگری ہوتی ہے, تو یہ زیادہ انصاف والی چیز ہے. عند اللہ, اللہ کے نزدیک. واقوامو یہ بھی اسم تفصیل ہے, اور اقوامو کے معنی کیا ہے, زیادہ درست طریقہ ہے, یہ شہادتی گواہی کے قائم کرنے کے لیے. وادنا اللہ ترتابو, وادنا اور زیادہ قریب ہے, یہ بھی اسم تفصیل ہے لیکن اس میں چونکہ حرف علت ہے اس لیے اس کے اعراب کا انداز آپ کو اور نظر آ رہا ہے نا. وہ ادنا اور زیادہ قریب ہے, اس کا روٹ دال نون وہ بھی ہو سکتا ہے, دال نون یا بھی. اللہ ترتابو کہ تم شک نہیں کرو گے, پھر تمہیں شکوک اور شبہات پیدا نہیں ہوں گے. ترتابو کا روٹ کیا ہے آپ پہلے ہی پڑھ چکی, ذالک الکتاب لا ریب فیہ, ترا یا با اس کا روٹ ہے. پھر چودھویں بات بتائی, الا ان تکون تجارتن, اب یہ کہ تم قرض نہیں لے دے رہے بلکہ کیا ہے کہ تجارت کر رہے ہو, کہ تم ایک بندہ خرید رہا ہے ایک بیچ رہا ہے, حاضرتن نقد, تدیرونہا, اب یہاں پہ تدیرونہا کا لفظ جو ہے وہ استعمال کیا گیا ہے, اور تدیرونہا کے معنی کیا ہے آپ دیکھیے کہ اس کا روٹ ہے دال وورا, اور جیسے آپ دیکھیں کہ دور کرنا, گھمانا, تو اب تم کیا کرتے ہو کہ تم جو ہے وہ آپس میں لین دین کرتے ہو. تو دیرونہا, تم لین دین کرتے ہو اس کا کہ ایک نے پیسے دیے اور ایک نے چیز دے دی, اور یہ نقد ہے. بینکم آپس میں, فلیس علیکم جناہن, تو اس کا تم پر کوئی گناہ نہیں ہے. اللہ تکتبوہا کہ اگر تم اس کو نہیں لکھتے, کہ اگر ایک ہاتھ سے پیسے دے رہے ہیں دوسرے سے چیز لے رہے ہیں پھر اس کے لکھت پڑھت کی ضرورت نہیں ہے, پھر اس میں کوئی حرج نہیں ہے. جیسے روزمرہ زندگی میں آپ خرید و فروخت کرتے ہیں, یا ایک چیز دیتا ہے اور دوسرا جو اس کے بدلے پیسے دیتا ہے, پیسے دے کے چیز دیتا ہے, پھر لکھت پڑھت کی ضرورت نہیں ہے. یہ لکھت پڑھت کس سلسلے میں ہے, اگر جو ہے وہ قرض کا لین دین ہے. وَأَشْهِدُوا إِذَا تَبَايَعْتُمْ, مگر گواہ بلا لیا کرو, گواہ کر لیا کرو, اذا تبایعتم جب تم باہم لین دین کرو, اور تبایعتم با یا عین کا لفظ جو ہے یہ ذوی الاضداد میں سے ہے, کہ خریدنا بھی اور بیچنا بھی. نمبر 15, ولا یضار, پھر فرمایا اور نہ نقصان پہنچایا جائے, دواد غارا نقصان پہنچانا, کاتب لکھنے والے کو, کاتب کو, ولا شہید اور نہ ہی گواہ کو. اور بعض اوقات کیا ہوتا ہے کہ کاتب اور شہید جو ہے لوگ ان کو ستاتے ہیں نا, تنگ کرتے ہیں کہ گواہی نہیں دینی, یا یہ کہ تم نے ٹھیک لکھا ہوا کیوں ہے. وَإِن تَفْعَلُوا اور اگر تم ایسا کرو گے, فَإِنَّهُ فَسُوقٌ بِكُمْ, تو تم جو ہے وہ گناہ کا ارتکاب کرو گے, تو بے شک وہ گناہ کی بات ہے تمہاری. وَاتَّقُوا اللَّهَ, اللہ کے غضب سے بچو, وَيُعَلِّمُكُمُ اللَّهُ, اور اللہ تم کو تعلیم دیتا ہے, اللہ تمہیں صحیح طریقہ بتاتا ہے. ایک آیت کے اندر 15 اہم باتیں ہمارے سامنے آئیں, اور یہ کس نے تعلیم دی, اللہ رب العزت نے. واللہ بکل شیء علیم, और अल्लाह हर चीज का इल्म रखता है। अब बहुत से लोग जो कर्ज का लेन देन करते हैं तो कहते हैं कि नहीं भाई फिर वो दूसरा बुरा मान जाएगा, अब मैंने अगर लिखा ना या गवाही मुकर्र की तो बुरा मान जाएगा या मियाद तय की, और फिर ये कि नाराज ना कोई हो जाए। और आप देख लें कि अब क्या है कि वैसे तो कर्ज का लेन देन होता है कि जन्नत बनाई जाए, किसी गरीब की मदद की जाए, तो अब कहते हैं कि कर्ज जो है वो ताल्लुकात की कैंची है कि उधर किसी से भी आपने ताल्लुकात खराब करने हैं ना तो उसको कर्ज दे दें। फिर उसके बाद जो है अच्छे दोस्त से भी गए, रिश्तेदार से भी गए, और वो जो पैसे दिए थे उससे भी गए, और जब भी आप मांगेंगे और चाहेंगे कि आपको मिल जाए, आपको जरूरत है, तो अब जो है वो आपको मुंह भी नहीं दिखाना चाहता, मिलना भी नहीं चाहता, और आपका मुतालबा करने पर वो उल्टा नाराज हो जाता है। तो याद रखें कि ये कानून जो है ना, ये आय जो है इसको जिंदा किया जाए तो इसी में जो है वो बेहतरी है, क्योंकि चीज शुरू में आप क्लियर कर लें कितनी देर के लिए है, कितने पैसे हैं, कब दिए हैं। अभी पिछले दिनों एक औरत कह रही थी कि हमने $2,00,000 जो है वो मेरे मियाँ ने अपने दोस्त को दिए थे, बगैर लिखत पढ़त के कारोबार किया था, और अब दोस्त जो है उसका मुकर गया, तो अब कुछ लोग हमारी मदद करें ना। और बहुत दीनदार लोग, पढ़े लिखे भी जो है ना, इस पर अमल नहीं करते। तो जरूरत है कि मामला जो है आपस में क्लियर कर लिए जाए। दूसरी बात जो हमें यहाँ पर अहम है वो ये कि दो औरतों की गवाही जो एक मर्द के बराबर है, तो इस सिलसिले में इस्लाम हमें क्या तालीम देता है। आप ये बात याद रखें कि ये जो जब से मगरिब ने मसावात मर्दो जन का नारा लगाया और औरत को हर मामले में मर्द के बराबर हक देने का फैसला किया, तो इसके नतीजे में जो है वो कुरान की ये जो आयात है ना, इसका मजाक उड़ाया जाने लगा। और मुसलमान औरतें भी बाज ये कहती हैं कि औरतों की गवाही जो है दो औरतों की एक मर्द के बराबर करके इस्लाम ने औरतों के हकूक में हक तल्फी की है। बाज औरतें जुलूस निकालती हैं और मुख्तलिफ तरीके से बात करती हैं। तो इस हिस्से में आप देखें कि पहली बात तो ये कि अल्लाह रब्बुल इज्जत ने औरत को सहूलत दी है कि अगर एक भूल जाए तो दूसरी उसको याद दिला दे, तो इसमें तो कोई ऐसी बात नहीं है कि हक में कमी की है। अच्छा, दूसरी बात आप देखें कि अल्लाह खालिक है और हम अल्लाह की मखलूक हैं, और अल्लाह हमारी खामियों को और खूबियों को पूरा जानता है। अब औरत पर हैज आता है, मेंसिस डेज, फिर निफास बच्चे की पैदाइश के बाद, फिर हमल का एक तवील जमाना, और फिर वजाए हमल। तो इस दौरान बहुत से औकात ऐसे आते हैं कि औरत जो है वो सेहत से ज्यादा बीमारी के करीब होती है, और इन ये जो है ना लेन देन का मामला, गवाही, इसका ताल्लुक ना अदालत से है। तो अब इस्लाम पसंद नहीं करता कि औरत जो है उसको अदालत में खींचा जाए, क्योंकि गवाहियां ये सारे फौजदारी मुकदमात होते हैं ना, जिसमें माली मामलात होते हैं, जिसमें गवाही की जरूरत पेश आती है, और ऐसे जो मुकदमात होते हैं इनकी संगीनी भी ज्यादा होती है। अब औरत जो है अब वो घर के अंदर है, तो इन हालात में उसका जाना करना कैसा है। अब दूसरी बात ये कि जब औरत जो है, जैसे साइंस भी प्रूव करती है कि इन दिनों में सेहत से ज्यादा बीमारी के करीब होती है, तो यहाँ पे भी कोई ऐप थोड़ी बताया है अल्लाह ने। अल्लाह ने तो ये कहा कि अगर एक औरत भूल जाए तो दूसरी उसको याद दिला दे, तो इसमें सहूलत है। फिर तीसरी बात आप देखें कि जहां तक माली मामलात है ना, उसके बात है ये कि माली मामलात में औरत की गवाही कबूल तो है, लेकिन दो औरतों को एक मर्द के बराबर रखा गया। जहां तक आईनी मुकदमात है, जैसे खानदानी, अब मियां बीवी में झगड़ा हो गया, इनका जाती मामला है, अब इसमें जो है इसमें मियां बीवी दोनों की गवाही बराबर है। अब इसमें ऐसा नहीं है कि मर्द की गवाही औरत की गवाही पर जो है वो फजीलत रखती है, ऐसा कोई नहीं है। फिर आप देखें इसी तरह दूध पिलाने की बात है, रिजात का मामला, तो इसमें जो है क्योंकि दूध पिलाने का ताल्लुक जो है वो औरत से होता है, औरत दूध पिलाती है, तो रिजात के सबूत के लिए सिर्फ मुतलका औरत यानी दाइया की, दूध पिलाने वाली की गवाही काफी है। उसमें जो है वो मर्द की गवाही जो है वो ली नहीं जाती, मर्द तो नहीं इसमें शोर मचाते कि हमारी इन्हीं गवाही ली गई। इसी तरह आप देखें चांद को देखने का मामला है, रूहत हिलाल का, उसमें एक मुसलमान की गवाही, मर्द भी हो सकता है औरत भी हो सकती है, वहां तो नहीं अल्लाह ताला ने कहा कि उसमें सिर्फ मर्द ही होना चाहिए। तो इससे क्या बात पता चलती है कि ये गवाही का निसाब सिर्फ माली मामलात का है, इसके अलावा हुदूद है, मसलन जिना, कज़्फ, उसमें भी अल्लाह ताला ने क्या कहा, चार मर्दों की गवाही जरूरी है। चोरी, निकाह, तलाक में भी जो है वो क्या है कि वहां पे भी जो है वो गवाहियां हैं, और तो इससे हमें क्या बात पता चलती है कि माली मामलात का निसाब ये है और बाकी खानदानी निसाब में या फिर दूध पिलाने के मामले में उसमें जो है वो इस्लाम औरत को हक देता है। और असल में गवाही तो एक जिम्मेदारी की बात है, इसमें तो कोई भी लड़ने वाली झगड़ने वाली या नाराज होने वाली बात नहीं। तो असल बात यह है कि हमें कुरान की तालीमात से जो है वो आगाही नहीं है। तो वह युअल्लिमुकुमुल्लाह वल्लाहु बिकुल्लि शयइन अलीम, अल्लाह को हर चीज का इल्म है। अच्छा, अब दो बातें हैं कि अगर कर्ज लिया हुआ तो अब क्या करे। तो उस सिलसिले में पहली जिम्मेदारी ये बनती है कि उसको जल्द से जल्द अदा करने की जो है वो फिक्र करें, क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उस नमाज जिनाजा को पढ़ाने से इनकार कर दिया जिसपे कर्ज था। कहा कि या तो कोई इसके कर्ज की जिम्मेदारी ले या जैसे चाहो इसे दफन कर दो। आप सोचिए कितने अफसोस की बात है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने उसका नमाज जिनाजा नहीं पढ़ाया। क्यों नहीं पढ़ाया? असल में नमाज जिनाजा जो है ना, ये मैयत के लिए मगफरत की दुआ है। और जहां तक अल्लाह के हकूक का ताल्लुक है, अल्लाह चाहे तो मैयत के माफ कर दे अगर उसने अल्लाह के हकूक में कमी की है। लेकिन अगर मैयत ने बंदों के हकूक अदा नहीं किए, जैसे किसी से कर्ज लिया है उसको दिया ही नहीं, तो जब तक वो बंदा उसको माफ नहीं करेगा ना, अल्लाह रब्बुल इज्जत जो है उसको माफ नहीं करता। तो दुआए मगफरत जो मैयत के लिए की जाती है नमाज जिनाजा की शक्ल में, उस वो जो है ना फिर वो लटकती रहती है, बेसूद हो जाती है। एक जिनाजा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास लाया गया और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो उसके बारे में पूछा कि इस पर किसी का कर्ज तो नहीं है? तो लोगों ने कहा कि हाँ ये मकरूज है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उसका नमाज जिनाजा पढ़ाने से इनकार कर दिया। हजरत अली रजी अल्लाह अन्हु पास थे, वो आगे बढ़े और कहने लगे, ए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, इसके कर्ज की अदायगी की जिम्मेदारी मैं लेता हूँ और आप जो है वो नमाज जिनाजा पढ़ाइए। तो इस तरह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आगे बढ़े और नमाज जिनाजा जो है पढ़ाया। तो मेरी प्यारी बहनों, पहली जिम्मेदारी जो बनती है वो क्या है कि जो है अगर आपके ऊपर किसी का भी कर्ज है, दोस्तों का, रिश्तेदारों का, बहन भाइयों का या पड़ोसियों का, तो पहली फुर्सत में जो है ना उसको अदा करने की आप फिक्र करें। अपने शोहर को भी समझाएं, शोहर पर है तो बीवी को समझाएं कि अल्लाह की बंदी आओ मिलकर जो है ये कर्ज अदा करते हैं। दूसरी बात जो बहुत अहम है, अगर आपने किसी का जो है वो कर्ज लिया हुआ है तो आप उसको जो है अदा करें। जैसे आज ही एक औरत मेरे पास आई कि ये तो पता चल गया कि कर्ज लेना नहीं है लेकिन हमारा किसी ने लिया हुआ है, अब हम कैसे उससे वापस ले क्योंकि वो देता नहीं है ना। तो मैंने आगे से हंसकर कहा कि फिर वो आपने गवाह जो बनाए बुलाए थे, गवाह जो बनाए थे उनको कहें कि उनको प्रेशराइज करें। तो कहने लगी कि यही तो कुछ किया नहीं कि ना लिखत पढ़त की ना गवाह बुलाए बनाए, तो अब बड़ी मुश्किल हो रही है क्योंकि वो लोग कर्ज जो है वो हमारा दे नहीं रहे। तो असल बात यह है कि अल्लाह के हुक्म की अतात में ना दुनिया भी बन जाएगी और आखिरत भी बन जाएगी। बहुत से बहन भाई आपस में नाराज हो जाते हैं जब आप कहते हैं ना लिखना है। मैं कई ऐसे वाकयात को जानती हूँ कि कर्ज की वजह से आपस में ना बहने बहने छूट गई, भाई भाई छूट गए, रिश्तेदारों में लड़ाई झगड़े हो गए, क्योंकि जब देने की बारी थी तो कहा कि क्या आपको एतबार नहीं है कि आप लिखना चाहते हैं, यानी जब लिया तो कहा कि एतबार नहीं है, और जब उसको वापस करने की बारी थी तो फिर जो है वो अभी कल ही तो लिया था और कई साल भी हो जाते हैं तो लगता है कल ही की बात है।